اس طرح ترجمہ کیا ہے انہوں نے
کیا واللہ.
ہاں واللہ تو ہوا نا لام کا ترجمہ.
تم لوگ اس کو ایسا دیکھنا دیکھو گے جو کہ خود یقین ہے,
جو کہ خود ہی یقین ہے. یہ انہوں نے وہ تاکید والا عین بنا لیا ہے. انہوں نے مصدر مطلق مفعول مطلق سے ترجمہ کیا ہے بعض نے. یہ چیزیں ہوتی ہیں گرامر کی. سینس تو چلیے اردو میں آپ ترجمہ تو پڑھ جائیں گے, ایسا دیکھو گے جیسا یقین کا دیکھنا ہوتا ہے, تو بے نہیں اسی کو دیکھو گے جو یقین ہے. ثم لتسألن, پھر ضرور ہی تم سے پوچھا جائے گا. سال یس آلو, یس آلو سے کیا بنے گا نون ثقیلا لا, پہلا 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 سیگا ہاں جمع میں لیس علن معروف جو ہے, اس طرح لتس علین وغیرہ یوں مجہول بنے گا لیس علن, لیس علان, لیس علن. اسی طرح سے لتس علن واحد مؤنث, لتس علان نے لیس, اس میں تو یوس ہی آئے گا, وہ تو لیس علن, وہ تو جمع مؤنث کا تو صیغہ ویسا ہی رہے گا. یہ مخاطب ہے لتس علن, تم سے پوچھا جائے گا. اصل میں تو سالونا ہے. اگر ایک سے ہوتا نا کہ اے ایک مخاطب تو اسے پوچھا جائے تو یہ ہونا چاہیے تھا لتس علن. یہاں جمع کا صیغہ آ گیا, لام کا پیش بتا رہا ہے تم سے پوچھا جائے گا سب سے. یوم ذن اس دن, انن سآل ان کے بارے میں پوچھنا, پڑھ چکے ہیں آپ. تم سے پوچھا جائے گا کے بارے میں, کن نعیم نعمتوں کے بارے میں. نعیم عموماً جمع کے لیے استعمال ہوتا ہے, ویسے لفظ تو واحد ہے. تم سے پوچھا جائے گا نعمتوں کے بارے میں. بولو
پھر البتہ پوچھے جاؤ گے تم اس دن نعمتوں سے.
نعمتوں سے نہیں, یہ پرانی اردو ہے. نعمتوں سے پوچھے جاؤ گے نعمتوں کے بارے. باز پرس ہوگی, یعنی پوچھے جاؤ گے کس مطلب. دیکھیے اب اس ترجمے میں کیا فرق ہے اور نالائکوں کو اردو میں بھی یہ سینس کو سمجھا کرو. باز پرس پوچھنا کو تو یہ میں نے یہ بولا, بولو بھائی تمہارے گھر میں کتنے سوٹ تھے, کتنی ساڑیاں تھیں, کتنے صوفے سیٹ تھے, کاریں کتنی تھیں, یہ پوچھا جائے گا. یہاں صرف پوچھنے کا میں نے یہ نہیں ہے کہ سوال پوچھے جائیں گے کہ جواب دے دو. یہاں میں نے باز پرس, باز پرس کا میں نے پھر حساب کرنا اور سزا یا انعام دینا. پوچھنے میں مراد ہے سزا یا انعام کا مفہوم شامل ہے. پوچھے جاؤ گے اور پھر اس پوچھنے کے مطابق سزا یا انعام دیا جائے گا, یہ انڈرسٹوڈ ہے. اس میں صرف سوال نہیں ہے.
اس میں بھی آ جاتے ہیں سر.
ہاں
اس روز تم سب سے نعمتوں کی پوچھ ہوگی.
پوچھ ہوگی میں بھی وہی آتا ہے, پڑتال محاسبہ کا مفہوم ہے. ہاں کیا کیا
questioned
about the joy. Joy لفظی ترجمہ ہے, joy میں نے خوشی ہوتا ہے نا. یو ول بی questioned. اب یہ question بھی, question کا لفظ بھی میرے نزدیک ٹھیک نہیں ہے. question کا معنی ہوتا ہے اعتراض کرنا انگریزی میں. I question your statement, یعنی میں چیلنج کرتا ہوں کہ معنوں میں عموماً آتا ہے. پوچھنے کے معنوں میں بھی ہوتا ہے. یہاں کوئی اور انگریزی لفظ موضوع ہونا چاہیے تھا, لفظی ترجمہ نہیں کوئی میرے ذہن میں. مجھے جو پوچھ گچھ کرنا ہے نا اور باز پرس ان معنوں میں آیا, یعنی جس پہ یہاں چیک اینڈ ٹیسٹڈ کے معنوں میں کچھ یہ لفظ آیا ہے کہ چیک کیا جائے گا. اچھا سوال ہوں گے جی, پرچہ سوال ہو تو ہوگا, اور صرف یہی نہیں کہ سوال کا پرچہ دے دینا پھر پاس فیل بھی ہو گئے. سیدھی میں نے بات یہ ہے, سوالات پوچھے جائیں گے اور اس کے مطابق پاس فیل بھی ہو گئے. اگلی سورت آپ ویسے پڑھ چکے ہیں, سورت العصر تو پہلے بھی ہو چکی ہے. ہاں بسم اللہ الرحمن الرحیم, والعصر قسم ہے زمانے کی, پڑھ چکے ہیں. ان الانسان لفی خسر, بے شک انسان ہے گھاٹے میں نقصان میں. سیاہ سارے انسان ہی گھاٹے میں. ال انسان لا میں جنس لے تو میں نے بنتا ہے سارے کے سارے انسان گھاٹے میں ہی ہیں. گھاٹا بیسو قسم کا ہو سکتا ہے, یا روحانی اخلاقی جسمانی فزیکلی وغیرہ سب. انسان دن بدن ڈاؤن ہوتا جا رہا ہے, بظاہر وہ جوانی کی طرف بھی جا رہا ہوتا ہے لیکن اصل میں وہ بڑھاپے کی طرف رواں دواں ہوتا ہے. الا الذین آمنوا ये कि वो यहाँ खुसरे नगर फिजिकल किस्म का खुसर लिया जाए कि उसकी कुव्वतें फिर कम होनी शुरू हो जाती हैं और ये, तो वो इसमें नहीं मुराद। ये इल्ला जो है इस्तिस्ना का है, इसलिए वो खुसर रूहानी और अखलाकी कदरों का घाटा मुराद है कि अक्सर इंसान अखलाकी लिहाज से रूहानी लिहाज से घाटे ही में होते हैं, नुकसान ही में पड़े हुए होते हैं जो उनका तर्ज जिंदगी होता है, सिवाय उन लोगों के जो ईमान लाते हैं और जिन्होंने नेक काम किए या करते हैं। और वह तवासो बिलहक, इसमें तवासयो तवासयू था वाह से बाब तफाउल का, तवासयू तफाअलू, बाहम एक दूसरे को वसीयत की, बाहम एक दूसरे को तलकीन की, समझाते रहे बिलहक, इसके साथ बे का सिला जरूर आता है। तवासा बिलहक के, तवासल हक का नहीं कहते, इसके बाद बे का सिला आता है। और उन्होंने बाहम एक दूसरे को वसीयत की, सच की, सच्चाई की, वतवासो में सब्र और डटे रहने, साबित कदम रहने की वसीयत की एक दूसरे को। ये तर्जमे आप पढ़ चुके हैं इसमें, चलिए सबक।
सूरत का नाम है अलहुमाजा, इब्तदा में ये लफ्ज आया है, और हुमाजा ए सच सीगा इसी जगह इस्तेमाल हुआ है। और वैसे इससे और लफ्ज कुरान करीम में आए हैं इसी नाबी से, हम्माजुन कुरान करीम में आया है। वैल भी पहले पढ़ चुके हैं आप, वैल ये लाम से कोई फेल तो नहीं इस्तेमाल होता, और तबाही के मायने में ये होता है, और ये नकरा से इसका इस्तेमाल होता है, वैबुन तबाही है, यानी इसमें मायना ये हो जाता है, वैबुन तबाही है। लेकिन अल वैल नहीं कहते, वैलन वैसे नकरा नसब में हो सकता है, वैलन और वैल लाम की जबर से पढ़े वैला कुल्ले, ये सारे तरीके हैं इसके इस्तेमाल के। कुरान करीम में ज्यादातर वायलून और फिर लाम जब ले के साथ आगे आता है किसकी तबाही, यानी वैल कुल्ले नहीं आता सबकी तबाही, वैलून वो कुल्ले हर एक के लिए तबाही है, तो कुल्ले आगे मजाफ हुआ है। जैसे कहीं कुल्लु किताब यहां है कुल्लु हुमाजा तिन, हर हुमाजा की तबाही है, यूं समझ लीजिए हुमाजा और लोमाजा मैंने बाद में करेंगे, हर हुमाजा लोमाजा की तबाही है, बर्बादी है। वैल का मैंने तो यही है तबाही और बर्बादी। फिर शराई मैंने कुरान करीम के बहुत से लफ्जों को मुकर्रर किए, तफसीरों में आते हैं कि ये नहीं जहन्नम की कोई वादी है या कुछ, क्योंकि अरब तो ये नहीं जानते थे कि वैल कोई जहन्नम की वादी है, कौसर कोई नए रिस्ट में, अरब लोग कौसर का मैंने जानते थे कि इसके मैंने है बहुत ज्यादा भलाई, बस तो वो तो भी मैंने बाद लफ्जों को मैंने फिर तस्वीरी तौर पर मुकर हुआ, बल्कि बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया, मिसल ना आता ना कल कौसर में आप पढ़ेंगे कि कौसर के मैंने आपने बयान फरमाया कि वो बहिष्ट की एक नहर है और उसका जो पानी पिएगा फिर उसको कभी हजारों बरस प्यास नहीं लगेगी, तो हकीकत उसको अल्लाह बेहतर जानता, लेकिन कौसर का मैंने वो आपने बताया। वैल का मैंने जहन्नम की कोई वादी जोर से तो शायद साबित नहीं है, लेकिन साहबा वगैरह ने इसके मैंने किए बारह महीना है तबाही। हुमाजा ये मीम जे मादा से और लोमाजा लाम मीम जे से है, ये दोनों करीब करीब हम माना लफ्ज हैं और गारा बयाज रबों से इस्तेमाल होते हैं, हमाजा यह में दो व लामाजा यल में दो, हमाजा यह में दो का बुनियादी मायने होता है किसी नोटदार चीज से वो गर्म लगाना, बुनियादी मायने इसका होता है नोटदार चीज से किसी को तकरीबन कुचोके वाली बात होती है। इसमें इससे उर्दू में एक लफ्ज इस्तेमाल होता है, शायद आपने पढ़ा हो, महमीज इस्तेमाल करते हैं, पढ़ा कहीं महमीज लगाई फलसफे में है वहां क्या क्यों क्यों वो تحریک کرنے کو انسان مانا نہیں آتا ہے. محمود اردو میں فارسی میں استعمال ہوتا ہے, اصل عربی میں تو ہوتا ہے شاید محمد, وہ بوٹے کے پیچھے کی لگا ہوتا ہے اور گھوڑ سوار بعض دفعہ پھر وہ جب مارتا ہے گھوڑے کے پہلے میں تو گھوڑا بھاگتا ہے تیز سے, اس کو اردو فارسی میں محمیز کہتے ہیں, عربی میں محمد یا محمزہ ہے, گھوڑے کو دوڑانے کے لیے کہ وہ پھر اس کو جب وہ پڑتی ہے تو وہ پھر اور زور سے بھاگتا ہے. ہاں تو حمزہ یا حمزہ کے معنی یہ ہے, پھر اس سے معنی بنتا ہے کسی کو تانے دینے والا. یہ جو وزن ہے فوحالا کا, یہ لومزہ تم اور حمزہ تم آیا ہے, فوحالا تم کے وزن پر جو لفظ ہے اس کے معنی ہوتے ہیں کوئی کام بکثرت کرنے والا, کثرت سے کرنے والوں کو, ورنہ تو حمزہ اور مانز ہو جانے چاہیے تمہیں سنفائل تو. نظر تم ایک صفت ہے اور اس میں سنس اور فعالہ تم سے مثلا لوہانا تم کے معنی جو بکثرت لعنت کرتا ہوں کسی پر, اور اس طرح سے بعض دفعہ اور وزن اس وزن پہ لفظ بن سکتے ہیں. تو نظر بکثرت تانے دینے والا اور نظر بکثرت عیب نکالنے والا. لانا رول آپ نے بڑا بڑا تل مزو انفسکم, اپنے آپ کو عیب نہ لگاؤ اور چینی نہ کرو, دوسرے کو عیب نہیں ڈھونڈو, ڈھونڈنے نہیں بلکہ بیان کرنے منہ پر. تو اس طرح سے ہمزہ لمزہ دونوں میں مبالغے کی ایک سینس پیدا ہو جاتی ہے, بکثرت ہمز کرنے والا, بکثرت لمز کرنے والا, بکثرت تانے دینے والا اور بہت زیادہ عیب چینی کرنے والا. اب دیکھیں انہوں نے کیا ترجمہ کیا, پسے پشت تانا دینے والا ہو منہ کے سامنے, اصل میں وہ تانے کا معنی ہے ہمزہ کا, اور پیٹ پیچھے بھی اس میں میں نے لے لیا کہ چاہے پیٹ پیچھے تانے دے یا منہ کر دے, دونوں معنی انہوں نے لکھے, پشت پسے پشت بھی کیا اور رو بر رو سامنے بھی کرنے والا, ہمزہ تانے دینے والا, ہمزہ ایب دینے والا. انہوں نے کیا کیا صاف غیبت کے لیے لفظ قرآن کریم میں اور ہے, اغتاب یغتاب ولا یغتاب بعضکم, اس لیے یہاں غیبت کا معنی کرنا تو ٹھیک نہیں ہے. ٹھیک ہے برائی بیان کرنے کا سینس اس میں ہے, لیکن پیٹ پیچھے جو غیبت برائی کسی کی بیان کی رہے بلکہ اس کی کوئی برائی جو اس کے اندر ہے اس کا ذکر کیا گیا وہ غیبت ہے. تو یہ عیب لگانا نقطہ چینی عیب جو ہے انہوں نے کیا ترجمہ نہیں ہے. اچھا ان کے انہوں نے تانا لمزہ کا کر لیا, حالانکہ تانا دونوں ہمزہ کا ترجمہ ہے, انہوں نے کہا کہ سکندر مانگرن. اچھا سکندر بنانا بڑے شوق سے اور بہت مائٹن ود ویل, پھر انہوں نے غیبت کا ترجمہ کیا بہت مائٹن کو اور تار اختیار ہوتا, انہوں نے کہا کیا یہ لفظ نسبت بہتر ہے منہ کو تانے دینا یہ ہمزہ ہے اور پیٹ پیچھے برائی کرنا اصل میں تو اس میں عیب نکالنے کی بات ہے کہ پیٹ پیچھے عیب ڈھونڈے, صرف اس کی برائی بیان کرنے کے لیے ہتھیار ہوتا ہے, عیب ڈھونڈنے کے اس میں کوئی مجھے خرابی ملتی ہے یا نہیں, وہ مانا ہے لمزہ کا, وہ مانا ہوا تھا لا تلمزوا انفسکم میں آپ نے سورۃ الحجرات میں پڑھا تھا, ولا تلم اور وہاں ولا یا تب والا ہوا تھا. تو لمز اور چیز ہے, اختیار اور چیز ہے, لمز میں عیب ڈھونڈنا کسی کو کرٹیسائز کرنے کے لیے پوائنٹ اس کے کمزور ڈھونڈنے کے کیا بنتے ہیں, وہ لمز کا معنی ہے. اور حمز کے معنی ہوتے ہیں منہ پر ہی تانے دینا کسی کے سامنے, تو اس شخص کے لیے بڑی تباہی ہے جو یہ کرتا ہے, یعنی دوسروں کو عیب چاہے منہ پہ کرے ڈھونڈے وہ جو اپنی ذات سے مغازل ہوتا ہے کہ میرے آن کتنی دوسروں کو امیر میں اس کی نظر رکھتی ہے. یہی آج کل ہماری عادت بن گئی کہ ہم نواز شریف سے لے کر ڈاکٹر اسرار صاحب تک ہر ایک کے عیب ڈھونڈ سکتے ہیں, وہ کہ ہماری ریسرچ ہی یہی ہے. تو یہ ایک بری عادت ہوتی ہے اپنی اصلاح کرنے کے بجائے دوسرے کے عیبوں کے پیچھے پڑے رہنا. ظفر کا شاید شعر ہے, غلط دیکھتے بیروں کے دوسرے غلط دیکھتے اوروں کے عیب ہنر. اگلا مصرع ہے, پڑی اپنی برائیوں پر جو نظر تو نظر میں کوئی بھی برا نہ رہا. تو آدمی
کہ وہ اپنی برائیاں جب دیکھتا ہے تو پھر اس پہ وہ پھر اس کی نظر میں دوسرا کوئی بھی برا نہیں ہو جاتا. ہاں جی, ظفر شاہ بہادر شاہ ظفر کا یہ شعر ہے. اور مجھے پہلا مصرع رہے دیکھتے اوروں کے عیب و ہنر کچھ اس طرح سے ہے پہلا. بہرحال دوسرا مصرع ہے, پڑی اپنے برائیوں پر جو نظر تو نظر میں کوئی بھی برا نہ رہا. بس جی, مضمون تو بہت اچھا ہے نا. اور بہرحال یہ آپ فلسفہ بھی پڑھ رہے ہیں اور یہ خرابی ہے, ایک طرح کا فرار ہے اپنے عیبوں سے کہ دوسروں کو ڈھونڈ کر اس میں تسکین کرے. ہم نے دیکھا ہے کہ اپنے علم کو یوں ظاہر کرتے ہیں کہ بڑے دوسرے اہل علم پہ تنقید ہی کرتے چلے جاؤ, اس سے وہ یہ سمجھتے ہیں کہ ہم بڑے عالم ثابت ہو جائیں گے. یہ کمپلیکس ہوتا ہے میں سمجھتا ہوں, نفسیاتی طور پر بھی اور اس طرح سے, اور ہم سب اس میں مبتلا ہیں. اسی لیے تو انہوں نے کہا ہے کہ جو اپنے آپ کو پہچان لے وہ پھر عرف رب, اس نے پھر رب کو پہچان لیا. اپنے آپ کو پہچاننے میں اپنے آپ عیب جو ہے پہچاننا, یہ تو بہت بڑی بات ہوتی ہے. الذی جمع مالا, وہ شخص جس نے کہ اکٹھا کیا مال, وعددہ اور اس کو گن گن کے رکھا, عین ڈال ڈال مادہ عدد یعد تیار کرنا, باب تفعیل میں جائے عدد یعدد تعدیدا, اس کے معنی گن گن کے رکھنا. عدد ہو کی ضمیر مال کے لیے آئی ہے, مال صرف جمع ہی نہیں کیا گن گن کے رکھا, یعنی اس کی گنتی کرتا رہا. آج میرا بینک میں اتنا بیلنس ہو گیا, یہ بھی عدد ہی میں آتا ہے نا, پتا کرے کہ اب بینک میں 5 لاکھ ہو گئے ہیں, اب اتنا ہو گیا, یہ بھی ایک گنتی ہے. ضروری تو نہیں کہ وہ مٹکے میں روپے رکھے اور ان کو روز گنتا رہے. تو گن گن کے رکھا, گن گن کے رکھا گیا ہے.
مال جمع کرتا ہو اور اس کو بار بار گنتا ہو,
بار بار گنتا ہو, تفعیل میں جو وہ مانا ذرا ہے زیادہ کرنے کا, انہوں نے گن گن کر رکھا, بار بار گنا, ایک ہی چیز ہے, اس میں کوئی فرق نہیں ہے. یا سب وہ خیال کرتا ہے, گمان کرتا ہے, انا کہ مالہ, اس کا مال, یہ مال انا کی وجہ سے نصب میں ہے, یہ نہیں ہے مالہ اس کو کیا ہوا ہے, یہ مال ان مالن مالن کی نصب کی شکل ہے. انا مالہ کہ اس کا مال, اخلدہ لفظی معنی تو ماضی کا ہے, اس کے مال نے اس کو ہمیشگی دی. اخلد یخلد اخلادن ہمیشگی دینا, ہمیشہ کے لیے کسی کو زندگی دینا یا نام اس کا رکھنا, سب بات ہے. خلد یخلد کبھی معنی یہی ہوتا ہے. اخلد یخلد خیلام دال خالدین وغیرہ تو آپ نے لفظ پڑھا ہے. تو اخلد ہو اس نے اس کو خلود بخشا, یوں کہہ لیں خلود اردو میں بھی استعمال ہو جاتا ہے, ہمیشگی دی, یعنی اس کے وہ سمجھتا ہے کہ اس کے مال نے اس کو دوام بخشا, خلود بخشا, ہمیشگی دی. اور ترجمہ پھر کریں گے, وہ سمجھتا ہے کہ مال اس کا اس کو ہمیشہ برقرار رکھے گا, یعنی اس کو خلود دے گا. خلود سے مراد یہ بھی ہو سکتا ہے کہ وہ اس کا نام برقرار رکھے گا اپنے پیسے کی بنا پر, مر جائے گا تو بھی, کیونکہ یہاں یہ معنی تو نہیں ہو سکتا کہ مال اس کو ہمیشہ کی زندگی دے گا, یا لمبی زندگی کے معنوں میں لے لے کہ مال اس کو بڑی طویل زندگی دے گا, ان معنوں میں خلود جزوی معنی گویا کہ ہو جاتے ہیں. یا اس کے نام اس کا مال سے برقرار رہے گا, پل بنوا جائے گا, اوپر سنگ مرمر کا کتبہ لگا ہوگا, نواز شریف صاحب نے پل کا افتتاح کیا تھا, مر گئے تو بھی وہ تو لگا رہے گا, کون کس نے اس کو اکھیڑنا ہے. یوں بھی ایک اخلدا کی وجہ ہو سکتی ہے. ہاں جی,
وہ خیال کر رہا ہے کہ اس کا مال اس کے پاس سدا رہے گا.
اخلدہ ہو اس کا مال اس کے پاس سدا رہے گا, اخلدہ یخلدو कि ये मैंने तो नहीं, ये माल देखिए ना, माल ये हु की जमीर तो ये इन्होंने क्या किया,
जानता है ये कि माल उसका हमेशा रहेगा,
ये भी हमेशा रखेगा, हमेशा उसको रखेगा, उसको दवाम बख्शेगा, ये माना है हमेशा उसके पास माल रहेगा। ये तो तर्जमा
में ख्याल कर रहा है कि उसका माल उसके पास सदा रहेगा।
नहीं नहीं समझ रहा है। या तो फिर होता अन्ना माल हूँ यखलुदु इंदहु, या तो कुछ ऐसा होता। इन्होंने क्या किया, ये तो तर्जमा लफ्जी तो नहीं है, यू ही एक सेंस बना लिया।
हाँ,
जिंदा जावेद कर दिया उसके माल ने, माजी से भी तर्जमा कर लिया है ना, और जिंदा जावेद कर देना यानी उसका नाम ना मिटने देना, वो माना अखलादा का है कि उसका माल उसको जिंदा जावेद। तर्जमा उन्होंने माजी किया, वो समझता है कि उसके माल ने उसको जिंदा जावेद कर दिया, अब हमेशा उसका नाम लिया जाएगा कि बड़ा कारून था। उन्होंने क्या किया, ये तर्जमा बस सेंस एक बना ली है, लेकिन ये अरबी में इबारत हरगिज नहीं है, क्योंकि देखिए आप अरबी ग्रामर पढ़ रहे हैं, अखलादा के बाद जो हो जमीर है ये किसके लिए है, माल ही फायल है अखलादा का और माल ही हो। ये तो ऐसा है जैसे कहे जरा बहू, उसने अपने आप को मारा, ये तो कोई नहीं तर्जमा करता। ये तो अखलादा के बाद जो हु की जमीर है वो यहसबु की जमीर फाइल है, वो ये समझता है कि उसका माल उसको हमेशा की बख्शे देगा। ये जिन्होंने कह रहे जिंदा जावेद कर देगा, मुहावरे के साथ तर्जमा अच्छा किया है, माल उसके साथ हमेशा रहेगा, ये तर्जमा इसके इबारत का तो नहीं है। इन्होंने क्या किया, विल मेक हिम लाइव फॉर एवर, मेक हिम लिव फॉर एवर, या जो कुछ भी कर ले, तो ये बात तो दुरुस्त है, अखलादा वो उसको दवाम बख्शेगा, वो जिंदा जावेद बना देगा, विल मेक हिम लिव फॉर एवर, या जो कुछ भी है ये रेपुटेशन देगा, माल उसके पास रहेगा, ये इस इबारत के सेंस नहीं बनती। वैसे उन्होंने यूं तर्जमा कर लिया है कि शायद उसमें ये सेंस ले ली ना कि वो हमेशा रहेगा और उसका माल भी उसके साथ रहेगा, ये तो नहीं है ना कि उसको दवाम बख्शा माल साहब रुख्सत हो गए, इस सेंस में उन्होंने ले लिया कि वो ये समझता है कि मैं भी हमेशा रहूंगा और मेरा माल भी मेरे साथ रहेगा, ये मफहूम ले लिया है। तो वरना इबारत के एतबार से जो अरबी इबारत है टेक्स्ट जो है उसके लिहाज से वो तर्जमा नहीं है, वो तर्जमा सही तो ये बनता है उसने समझाया कि उसका माल उसको हमेशगी देगा, दवाम बख्शेगा, जिंदा जावेद बना देगा, उसका नाम बरकरार रखेगा, जिंदगी तो हमेशा की नहीं ना दे सकता, कल्ला हरगिज नहीं, ये उसके ख्यालात गलत हैं। लयुम बजन नफिल हुतमा, वो जरूर ही फेंका जाएगा, नबाजा नबाजा यम बेजो गरब यज़रब से आता है, कुरान करीम में आता है फनबजू वरा ज़ूरिम और फम बिज इलेहिम अला सवा नून बेजाल, नबाजा यम बेजो फेंक देना, मजहूल बनाऊंगा नोबेजा यम बजो लयम बजन, जरूर ही वो फेंका जाएगा, जमा हो लयम बजुन वो जरूर फेंके जाएंगे, ये वाहिद है, फिल होतमा होतमा में वो होतमा में फेंका जाएगा। अब होतमा भी देखिए, हतम या हतमु का मैन होता है पीस देना, रगड़ा लगा देना, हतमा या हतमु हुताम जो रेजे होते हैं दस्तरखान पर टुकड़े टुकड़े, उनके लिए हुताम का लफ्ज आता है, तो रेजा रेजा करना हतम यहतमु का मैना होता है। अब देखिए ये भी उसी तरह फुआला के वजन पर है, बकसरत रेजा करने वाला जैसे लोमाजा था ना, बकसरत होमाजा ताने देने वाला, फुआला के वजन में ही किसी काम का बकसरत करना फाइल, वरना तो हातिम होना चाहिए था लफ्ज, सिर्फ इसम फाइल होता तो होतमा, उसमें पड़ेगा जो बड़ी रेजा रेजा करने वाली शय है। ये होतमा की जो ते है जरूरी नहीं कि मुअन्नस के लिए हो, یہ تے مبالغے کی ہوتی ہے, جیسے علامہ میں لگتی ہے یا کچھ. ہومازہ کے میں نے کوئی مونس کے نہیں ہے, لومازہ تو ان کے میں نے مونس نہیں ہے. اسی طرح حتمہ, یہ ضروری نہیں کہ مونس ہو, ہو سکتا ہے کہ مونس چیز ہو, وہ اور بات ہے. لیکن فعلہ تو ان کا وزن ہے, ہاں جہنم کے معنوں میں لیں تو مونس کر لیں, وہ اور بات ہے. لیکن بنیادی طور پر یہ لفظ کی جو تے ہے یہ تانیس کی نہیں ہے, یہ اصل میں مبالغے کی ہے. اچھا, فی الحتمہ, وہ بہت ریزہ کرنے والی جو شے ہے اس میں ڈالا جائے گا. پھر ترجمہ دوزخ کر لیتے ہیں, دوزخ کے جہاں اور نام آیا یہ بھی ایک صفاتی نام ہے.
جی نہیں, اللہ وہ شخص ایسی آگ میں ڈالا جائے گا جس میں جو کچھ پڑے وہ اس کو توڑ پھوڑ دے.
اچھا, یہ دیکھیے, یہ تو وضاحت کی ہے نا. ایک تو کیا وہ ایسی آگ میں پڑے گا, پڑے گا ڈالا جائے گا مجہول, جس میں جو چیز جائے وہ اس کو توڑ پھوڑ دے. یہ سارا حتمہ کی وضاحت ہے. حتمہ میں آگ کی سینس نہیں ہے, وہ ہم نے اپنے شرعی معنوں سے نکالی ہے کہ حتمہ جہنم ہی ہوگا. ہو سکتا کوئی اور ہی چیز ہو, آگ بھی توڑ پھوڑ دیتی ہے. تو ایک تو آگ کا مفہوم سمجھانے کے لیے لگایا, پھر وہ ایسی ہے کہ اس میں جو کچھ پڑے اس کو توڑ پھوڑ دے. یہ ساری سینس حتمہ میں ہے, جس کے میں نے بکثرت توڑ پھوڑ دینے والی شے جو ہر چیز کو ریزہ ریزہ کر دے. انہوں نے کیا کیا ہے, مجھے دیکھتے رفیع الدین صاحب,
ہرگز نہیں جو البتہ ڈالا جاوے گا بیچ حتمہ
کے, حتمہ ہی کر دیا ہے. انہوں نے کیا کیا,
کوئی نہیں وہ پھینکا جائے گا اس روندنے والی,
اس روندنے والی, روند دینا, رگڑا لگا دینا, ریزہ ریزہ کرنا, پاش پاش کرنا. انہوں نے کیا کیا, انٹو دیٹ وچ بریکس ٹو پیسز, یہ ہے اصل لفظ حتمہ یحتمہ, ٹو بریک سم تھنگ ٹو پیسز, پاش پاش کرنا, ریزہ ریزہ کرنا. تو یہ دوزخ کے ہے. ہمارے ایک دوست وہ یوسف جبریل صاحب تھے, وہ ان کو بہت تھیوری تھی اسی پہ, بہت زیادہ زور دیتے تھے, پتہ نہیں اب زندہ ہیں یا نہیں. جیلم کے تھے, دکھنے میں وہ بالکل تبلیغی جماعت کا مولوی تھا, بس انگریزی بہت اچھی لکھتا تھا, اس کے مضامین بھی چھپتے رہے. تو وہ کہتے تھے اس سے ایٹم مراد ہے. حتمہ میں وہ پیسنے رگڑنے والی بات کے, وہ جو آخری ایٹم جو پیسا ہی پیستا ہی ہے نا, پھٹتا ہے تو اس میں وہ بلا نکلتی ہے. تو اس لحاظ سے اس میں پیسنے کا مفہوم بھی ہے, اور پھر ایٹم اور حتمہ ایک لفظی مماثلت بھی بنتی ہے. واللہ عالم, وما ادراک ما الحتمہ, یہ تو فکرہ اسی کی طرح کا ہے. اور تو کیا جانے کہ حتمہ ہے کیا. یہ حتمہ کی اہمیت جترانے کے لیے اس طرح کے سوالات آتے ہیں, قرآن کریم میں کئی جگہ آئے ہیں. تو کیا جانے وہ کیا چیز ہے, اس میں توجہ دلانے کے کئی چیزیں ہوتی ہیں. تعلیم میں ایک طریقہ ہے تشویق, کہ طالب علموں میں ایک شوق پیدا کیا جائے پہلے جو چیز ہم پڑھا رہے ہیں. یہ پہلی جماعت سے لے کر ایم اے تک یہ چیز ہوتی ہے کہ پہلے ذرا ذہنی آمادگی پیدا کی جائے. اسے ذہنی آمادگی کہہ لیجئے, تشویق. نبی کریم صلی اللہ علیہ وسلم کی اصل عام عادت مبارک تھی, بہت سی حدیثوں میں آتا ہے کہ آپ بیٹھے اور کہتے ہیں بھئی وہ کیا ہوتا ہے, کسی چیز کے متعلق سوال کر دیا. اب لوگ بعض تو جواب دیتے تھے, اور ادب سکھایا ہوا یہ تھا کہ اکثر کہتے تھے جی اللہ اور اس کا رسول ہی بھیج دیتے, بہتر جانتا ہے. کیونکہ یہ بھی ایک احتیاط ہوتی ہے نا. کسی بزرگ سے کسی نے پوچھا تھا, گھوڑے پر سوار تھا, کہ گھوڑے کی ٹانگیں کتنی ہیں. وہ نیچے اترا, گنی, ایک دو تین چار, کہنے لگا چار ہے. تو کہنے لگا یہ بھی نیچے اتر کے گننی تھی. کہنے لگا جب میں سوار ہوا تھا تو چار تھی, پتہ نہیں اب کوئی کم ہو گئی ہو تو لہٰذا چیک کر لینا چاہیے. تو بعض دفعہ تو وہ لوگ کہتے تھے کہ یہ ہے. اور مثلا حضور نے پوچھا مفلس کون ہوتا ہے, انہوں نے کہا جی یہ کہ جس کے پاس پیسہ نہ ہو. پھر آپ نے کہا نہیں, مفلس وہ ہوتا ہے جس کے اعمال قیامت میں چھین لیے جائیں گے, ایک لمبی حدیث ہے. تو اس طرح سے بعض آپ کہتے دفعہ فرماتے تھے کہ میں تمہیں ایک ایسی بات بتاؤں جس کا یہ فائدہ ہوگا. اب اس سے ذہن آمادہ ہو جاتے تھے کہ بھائی واقعی وہ کوئی بڑی چیز ہے, ضرور یا رسول اللہ ضرور بتائیں. تو اس طرح سے یہ جو وما ادراک ما الحتمہ ہے, یہ ایک ذہنی آمادگی پیدا کرتا ہے کہ ہے کیا چیز, وہ ایک کیوریوسٹی کو ابھارتا ہے تاکہ وہ اس کے جواب. कि जितनी क्यूरियोसिटी उभरेगी और ज़हनी आमादगी होगी फिर वो बात ज़हन में बैठती है। तो आगे फरमाया नारुल्लाहिल मौकदा, वो अल्लाह की जलाई हुई आग है, नारुल्लाह है, आग है अल्लाह की आग। अब है क्यों हम तर्जमा कर रहे हैं, ये नारुल्लाह मुब्तदा है खबर है, मुब्तदा है तो खबर क्या है? देखिए या तो फिर अलमुकदा को खबर बनाए मारफा अल्लाह की, लेकिन इसमें फिर ही नहीं लगता, यहां यूं होना चाहिए ही या नारुल्लाह, एक मुब्तदा माजूफ है जो हुतमा के लिए आया, यानी गोया कि अल हुतमा तो नारुल्लाह अलमुकदा, सवाल था ना क्या है हुतमा, अब बजाय हुतमा रिपीट करने के मायने हुई है कि अल हुतमा तो नारुल्लाह अलमुकदा, वो हुतमा जो है वो नारुल्लाह अलमुकदा है, यही है नारुल्लाह अलमुकदा, नारुल्लाह है अल्लाह की आग। मुंह कदा औकदा यू के दो से इसमें मफूल है, क्या होता है मैं ना औकदा यू के दो, मस्तर क्या आता है जरा आतिफ साहब बताए तो, औकदा मस्तर बताओ ना, हाँ हाँ ई कादन औकदा यू के दो ई कादन, मुकद इसम फाइल, मुकद इसमें मफूल, मुकदा तो जलाई गई, वो है अल्लाह की आग जो जलाई गई है, यानी ऐसे बुझी हुई या दबी हुई आग नहीं बल्कि भड़की भड़का दी गई है। हाँ जी क्या है?
वो अल्लाह की आग है जो जो सुलगाई गई है।
सुलगाई तो आग का सुलगना उसमें वो भड़काई गई है,
हाँ? आग है अल्लाह की सुलगाई हुई,
उर्दू में भड़का लगे सुलगना आहिस्ता आहिस्ता जलने के मायने में आता है, सुलगाई गई, इन्होंने क्या किया है मोहम्मद हसन साहब ने क्या किया? देखिए अब एक की यहां कोई जरूरत नहीं थी, ये सिर्फ उर्दू में समझाने के लिए किया है, नारुन तो नहीं ना कहा, वो एक आग है, ये उर्दू में समझाने के लिए कि वो क्या है, वो एक आग है अल्लाह की, आगे क्या है सुलगाई हुई, सुलगाई इस्तेमाल करते भड़काई हुई औकदा यू के दो में जलाना के मानों में आता है, सुलगाना उर्दू में करते हो शायद इन मानों में सेंस में, अमूमन तो आग सुलगना आहिस्ता आहिस्ता जलते रहने के लिए आता है, सुलग रही है, अल्लती वो आग वो है जो के अल्लती नार के लिए आया मोनस इसमें मौसूल, तत्तलो अला लफेदा चढ़ जाती है दिलों पर, इत्तला यत्तल ये बाब इफ्तिआल है तो इलाम है, इनसे इफ्तिआल में होने की वजह से ते और तो जब इकट्ठी हुई तो दोनों ही तो बन गई, यही उर्दू में इत्तला लफ्ज इस्तेमाल होता है, तो एक ही शर्त पड़ी जाएगी वरना इत्तला तो बाब इफ्तिआल का मस्दर बनेगा, तत्तले ओ असल में इसका वजन क्या है, तफ्तालो तत्तालो चढ़ जाती है, तुलू होती है असल में ना, नमूदार होती है, अलल अफदा अफदा फुआद की जमा है बमाना दिल, दिलों पर चढ़ जाती है, यह बनता लफ्जी तर्जमा, वो ऐसी आग है जो दिलों पे चढ़ जाती है, अब बोलिए
जो दिलों तक जा पहुंचेगी,
जा पहुंचेगी दिलों तक जा पहुंचेगी, पहुंचना का माना इत्तला या तलो का पहुंचना नहीं, सेंस है, इन्होंने क्या किया उर्दू
वो जो चढ़ आती है ऊपर दिलों,
देखिए इन्होंने चढ़ने का मैंने कहा तला या तलाओ का मैंने बुनियादी चढ़ना होता है ना, तला शम्स सूरज निकला तो लू के असल मैंने ऊपर निकलना आता है, तो इसलिए वो दिलों पर चढ़ जाती है, चढ़ आती है चढ़ जाती है, तत्तालियो के लफ्ज इन्होंने क्या किया
झांक लेती है दिल को,
झांक लेना इतला पाना वाला जो सेंस है ना, ये भी झांकना कहीं ऊपर से उस पर नजर उसकी पड़ेगी ना, झांक लेती है दिलों को, ये चढ़ आने वाले सेंस ज्यादा बेहतर है, इन्होंने क्या किया
हाँ
दैट विच
डिसमाउंट
डज माउंट, माउंट मैंने चढ़ना, डज वो ताकीद के लिए है ना, जैसे कहते हैं कि आई डिड राइट, वरना तो आई रोट होना चाहिए ना, आई डिड राइट ए लेटर, मैंने जरूर एक चिट्ठी लिखी थी, वो उन मानों में डज माउंट किया कि जरूर चढ़ जाती है। इन्होंने क्या किया,
जो
पहुंचेगी वो चढ़ जाना, जा पहुंचेगी खबर ले डालेगी, और तरह मुहावरा किया। अब ये कि वो दिलों तक जा पहुंचेगी, चढ़ जाएगी, साइंस अल्लाह बेहतर जानता है। लेकिन कहते हैं कि जो एटम खुदा बचाए कि उसके धमाके में भी ये होता है, वैसे आम आग में भी ये होता है। ये जो जल मरते हैं ना आदमी, इतना वो आग तेल वगैरह लगा देते हैं कपड़ों को, आग लग जाती है तो फौरन मर जाते हैं। दरअसल वो मरते नहीं, आग का कोई असर ऐसा है कि फौरन हार्ट पे अटैक होता है, उसकी वजह से वो फौरन मर जाते हैं। वरना वैसे तो जले तो फिर भी शायद वो अस्पताल पहुंच जाए, अगर दिल उसका बच्चा हो सकता है। तो एटम बम का भी यही कहते हैं कि असल में वो फिर फौरन एक दिल पर जैसे दहशत हो जाए, वल्लाहु आलम, दिलों पर जा चढ़ती है, यानी बराह रास्त उसका असर ऐसा होता है। वैसे तफसीरों में जो कुछ लिखा होगा वो तो अलग बात होगी, उसकी एक खसूसियत यह है कि उसका निशाना दिल बनते हैं। इंतहाई खौफनाक चीज होती होगी, खौफनाक चीज को देखकर ही आदमी की वैसे ही जान निकल जाती है। इन्नहा अलैहिम मुसदतुन, वो तो उनके ऊपर ऊंधी मारी हुई होगी। इन्नहा, हा की जमीर आग के लिए है, वो है असल में फिक्रा है, इन्नहा मुसदतुन अलैहिम, यूं बनेगा, वो है मुसदा खबर है ना, असदा या से दो, लेकिन ये बाब इफ़ाल से है, आसदा यू से दो ई सादन, इसके माने होते हैं किसी को ऊंधा मारना, ऊंधा मार के उसको ऊपर से बंद कर देना, ढकना वगैरह या कोई चीज। तो मोसदा के लफ्जी मैंने तो बनते हैं ऊंधी मारी हुई, यानी जिसको उल्टा कर दिया गया। अब आग उनके ऊपर ऊंधी की हुई है, इसका मतलब असल यह है कि आग तो नहीं ऊंधी होती, कि वो आग में है, ऊपर से उसको बंद कर दिया गया, वो आग को बंद कर दिया गया है। आग आग के ऊपर कोई चीज ऐसी दे दी गई है कि वो ऊंधी रख दी गई और आग अंदर ही है, ये साइंस पैदा होती है। वो ऊंधी मारी हुई है, यानी वो ऐसी आग है जो ऊपर से बंद की हुई है। ऊपर से बंद होने का ये मतलब भी हो सकता है कि वो आग की हीट कुछ ज्यादा हो, जैसे मैंने बयान किया था ये कोयले वगैरह इसी तरह बनते हैं, उनका कोई अपना रद्द अमल, और असल मैंने ये कि वो वहां से भाग नहीं सकेंगे, ऐसी आग होगी कि ऊपर से भी बंद, यहां उनके फरार की राह मसदूद होने का असल जिक्र है। अब बोलिए,
वो उन पर बंद कर दी जाएगी,
बंद कर दी जाएगी, फेल से तर्जमा किया है, हालांकि नाउन है खबर, बंद की हुई होगी, यूं बनता तर्जमा, तो ये उर्दू में मजबूरन करना पड़ा कि वो उनके ऊपर बंद कर दी जाएगी, वरना फेल नहीं है। इन चीजों को देखा कीजिए कि तर्जमे वाले ने असल से कितना हट के तर्जमा किया, क्या उसकी मजबूरी है। याद रखिए, जो असल लफ्जों से होता है ये हरगिज नहीं है कि वो गलत हो तर्जमा, वो भी दुरुस्त होता है, लेकिन बाज़ दफा दूसरी जुबान के ईडियम का फर्क पड़ता है ये बात समझाने की, तो इसलिए थोड़ा सा हट के तर्जमा करते हैं। ऊपर उनके दरवाजा बंद की हुई, देखिए असल मायना तो था आसदल बाबा का, मैंने यही है दरवाजे को अच्छी तरह बंद कर देना, अखलाका का मैंने भी बंद करना होता है, लेकिन आसदा और अखलाका में ये फर्क है, बिल्कुल फिट बंद कर देना, उसको कहते हैं आसदा। अच्छा, अतबका इसके लिए दूसरा लफ्ज है, बिल्कुल ढकने की तरह दे देना, तो दरवाजा बंद कर दिया जाएगा, यही मायना है कि गोया के मोसदा वो ऐसी है जिसके दरवाजे बंद कर दिए गए हैं। इन्होंने क्या किया, मूंद, ये वो मूंदना, मूंदा मारना, वो तर्जमा पंजाबी में भी यही कहते हैं ना, डकड़ा मूंदा मारा, तो वो उर्दू में भी मूंद दी जाएगी, यानी उसको ऊपर से बंद कर दिया जाएगा। वॉल्ट, वॉल्ट मेहराब को कहते हैं ना, डॉट को, वॉल्ट VAULT, हाँ वॉल्ट मेहराब डॉट को कहते हैं ना, तो उनके ऊपर गोया के जैसे डॉट लगा दी जाए, वो उन्होंने इस तरह किया है।
बेशक वो इन पर चारों तरफ से बंद कर दी जाएगी,
चारों तरफ से बंद, दरवाजा बंद कर दिया जाएगा, वॉल्ट बना दी जाएगी, मूंद दी जाएगी, बुनियादी मायना मूंदने वाला है, किसी चीज के ऊपर उल्टा ढकना दे देना, ये भी ठीक है, ढांप कर बंद कर दी जाएगी,
ढांप कर, ढांप
टहनी ढा भोग तो कर ढांक कर, तो जैसे हम कहते पंजाबी में तो कहते हैं ढांक दे, ढांक दो बर्तन को, यानी ऊपर रख दो, उस सेंस में ढांक कर दिया है, बर्तन को ढांक दिया यानी उसके ऊपर कुछ रख दिया। हाँ पंजाबी में ढक दिया कह देते हैं, बर्तन नु ढक दे बर्तन, तो उर्दू वाले ढांक देना भी कहते हैं। तो सारे में सेंस यही है कि वो बंद हो गए फी आमदिन मुमद्दा। अब यहां भी एक ये जो है फिक्रा, ये पूरा फिक्रा तो नहीं है, ये तो जार मजरूर है, ये मुतअल्लिक है मो सादा तुन के, खबर के मुतअल्लिक है, मुतअल्लिक खबर, इस तरह कोई मुतअल्लिक फेल आता है ना, बंद की हुई होगी कैसी, फी आमद मुमद्दा, वो आग होगी आमद मुमद्दा में, या फिर इसके पहले एक मुब्तदा लगा ले हुम फी आमद मुमद्दा, कि वो जो जहन्नमी होंगे वो आमद मुमद्दा में होंगे, दोनों बातें हो सकती है, मौसदा बंद की हुई होगी और अमद मुमद्दा में बंद की हुई होगी, वो भी होंगे वहां। अमद है अमूद की जमा, अमूद मैंने सुतून इरमजात अल इमाद में भी आपने पढ़ा था, इमाद मैंने भी सुतून ऊंचे महल भी उसका मैना वैसे होता है, लेकिन अमूद सुतून या वैसे बांस वगैरह हो, क्योंकि खैमों में सुतून तामीरी तो नहीं ना होते थे, खैमों में तो लकड़ियों के लगाते थे ना, उसको भी अमूद ही कहते हैं, अमूद उल खैमा। तो अमद इन मैंने यहां पिल्लर्स माना, शायद किसी ने किया पिल्लर्स किया, कॉलम कॉलम ठीक है, कॉलम कॉलम भी वो गोल जो होते हैं ना पिल्लर की शक्ल में, उन्हें कॉलम भी कहते हैं, लंबे लंबे सुतूनों में,
वो लोग आग के बड़े बड़े लंबे लंबे सुतूनों में भरे होंगे।
अच्छा देखिए इन्होंने हुम लगाया ना मुब्तदा, वो लोग होंगे, आग नहीं सुतूनों में होगी बल्कि वो लोग होंगे, इन्होंने क्या किया, सुतूनों गुच्छे हुए, ये नई उर्दू पुरानी है, हानि देखिए लंबे सुतून यूं कर लिया है कि मद्दा ये मुद्दो माना क्या होता है, खेचना नहीं होता ना, लैको अरबी के मुअल्लिम में पढ़ा है मद्दा ये मुद्दो, और उससे बाबे इफाल हो तो क्या होगा, हाँ इमदाद, इमदाद देना, और इसका मैंने भी होता है लंबा करना दराज करना और खींच देना, मद्दा मैंने भी खींचना, लेकिन अमद्दा युमिद्दो इमदाद देना भी होता है और असल मैंने होता है और खींच देना। अब उससे देखिए अमद्दा युमिद्दो से इसम फाइल क्या बनेगा, इसमें फाइल बाबे फाइल से मुमिद्दुन और मफूल मुमद्दुन, ये देखिए मुमद्दा मुमद्दा, लेकिन ये है नहीं, ये बाबे फाल से नहीं है, ये बाबे तफील से है, देखिए एक और दाल आ गई है, अगर अमद्दा युमिद्दु से होता तो ये मुमद्दा होना चाहिए था, ये है मुमद्दा दा, मतलब ये है कि ये वर्ब अमद्दा नहीं मद्दा दा युमद्दो से है, मद्दा दा युमद्दो का मैंने और खोज देना, अमद्दा के मैंने तो बल्कि इमदाद देने के होते हैं, वह अमदद ना हम बे अम्वाल व बनीना, वो इमदाद का जो उर्दू लफ्ज है उसके लिए बाबे फाल होता है। तो मद्दद युमद्दो मुमद्दुन मुमद्दुन, जिसको बहुत खींच दिया गया, उस खींच दिया गया का मैंने किया है लंबे लंबे किया,
हाँ लंबे लंबे,
हाँ ऊंचे करो लंबे करो, यानी जिनकी तामीर ऊंची कर दी गई है उन्होंने क्या किया मुमद्दा लंबे कर लिया, असल तो इसमें मफूल है लंबा कर दिया हुआ, ऐसे सुतून जो लंबे कर दिए गए, इसका तर्जमा उन्होंने क्या ऊंचे ऊंचे सुतूनों में होगी, अब वो आग ऊंचे सुतूनों में होगी कि मौसदा से मुतालिक है कि वो बंद कर दी जाएगी और वो ऊंचे ऊंचे सुतूनों में होगी कि वहां सुतून होंगे, या वो होंगे बड़े ऊंचे सुतूनों में, यहां भी इत्तेफाक से जो वो मशरूम शक्ल एटम की धमाके की बनती है, आपने किताबों में तस्वीर उसकी देखी होगी, वो भी बिल्कुल एक नीचे से कॉलम सा जाता है ऊपर से जाके वो फैलता है, और वो आमद मुमद्दा की तस्वीर है एक तरह की एटम का, जो वो जब वो फटता है उसका बम, और जो उसकी तस्वीरें किताबों वगैरह में आई हैं वो, तो अल्लाह बेहतर जानता है, लेकिन ये हो सकता है कि इसमें एटमी چیز کی ہی طرف ہی اشارہ ہو. اور لیکن ہمارا ایمان ہے کہ اس میں آخرت کے عذاب کی طرف تو یقیناً ہے. کسی دنیاوی چیز پہ بھی اپلائی کر جائے تو ٹھیک ہے. غلطی ہمارے ہاں بعض دفعہ یہ کر لیتے ہیں کہ وہ آخرت کے انکار میں کہتے ہیں جی یہی تعویل ٹھیک ہے جو ہم کر رہے ہیں کہ ایٹم ہی مراد ہے اور کوئی نہیں مراد. ہم کہتے ہیں ہو سکتا ہے یہ ایٹم پر بھی اپلائی کر جائے لیکن آخرت کا عذاب تو یقینی اس میں مراد ہے. وہ بھی ایک صورت جو اصلی ہے وہ تو ایمان کی بات ہے. اگلی صورت ہے الفیل. الفیل میں نے ہاتھی. اور بسم اللہ الرحمن الرحیم الم ترى كيف فعل ربك باصحاب الفیل. الم ترى کیا تو نے نہیں دیکھا. رعا یرا سے اور یہاں آنکھوں کا دیکھنا نہیں رویت قلبی مراد ہے. یعنی کیا تجھے معلوم نہیں ہے. یہ قرآن کریم کا انداز ہے. اور عربی میں رعا یرا جب رویت قلبی کے معنوں میں ہو تو اس کے دو مفعول آتے ہیں. تو نے فلاں کو دیکھا اس حالت میں عموماً اور ساتھ آتا ہے. تو یہاں رویت قلبی ہے اور کیف فعل ربو کا وہ دونوں مفعولوں کا کام دے رہا ہے. یعنی اصل تھا الم ترى اصحاب الفیل فعل رب کا معاہم. تو نے دیکھا ہاتھی والوں کو تیرے رب نے کا کرنا ان کے ساتھ. تارا کے دو مفعول تھے رب کا فعل اور اصحاب فیل. ہاتھی والوں کے ساتھ اپنے رب کا سلوک دیکھا یعنی تجھے معلوم ہے. تو رؤیت جو رؤیت آنکھ کی ہوتی ہے اس کا ایک ہی مفعول ہوتا ہے رہے تو رجلن میں نے ایک آدمی کو دیکھا. اس کا معنی تو یہ ہے. لیکن اگر آپ کہیں رہے تو رجل رجولا رہے تو رجولا عالمن میں نے اس آدمی کو عالم دیکھا تو معنی ہوتا ہے پایا واجہ دا. تو اس طرح سے یہاں دو مفعول ہے الم طرح کے. ایک اصحاب الفیل ایک تیرے رب کا فعل. تو نے ہاتھی والوں کے ساتھ اپنے رب کا فعل دیکھا پتا ہے تجھے یہ سینس ہے. اور بات ہے الم ترى کیا تو نے نہیں دیکھا. کیف فعل کیسے کیا ربوں کا تیرے رب نے کیسے کیا. تو یہ کیف کہ اگر جواب دے نا تو کہیں گے فعل ربوں کا فعلا کذا و کذا. اس لحاظ سے یہ کیف یا تو مفعول مطلق آئے گا یا پھر حال ہو کے آئے گا. اس کو کہہ سکتے ہیں کہ یہ بطور مفعول مقدم نصب میں ہے. یہ عموماً اسماء استفہام. بہرحال کیفا کیسے فعل ربو کا تیرے رب نے کیا. بے فعل بے کسی کے ساتھ کوئی سلوک کرنا. اصحاب الفیل بے کی وجہ سے اصحاب کی زیر ہوئی ہے. ہاتھی والے اصحاب صاحب کی جمع ہے اور فیل ہاتھی کو کہتے ہیں. شاید اس کی جمع افیال آتی ہے اور بھی کئی جمع لکھی ہوئی ہیں بعض کتابوں میں. تو ہاتھی والے کیا کیا تیرے رب نے ہاتھی والوں کے ساتھ اصحاب الفیل کے ساتھ. اصحاب قرآن میں مختلف جگہ آتا ہے. اصحاب النار آگ والے, اصحاب الجنہ بہشت والے, اصحاب الکاف اس طرح سے, اصحاب الفیل ہاتھی والے ہیں, اصحاب المیمنہ والے کے معنوں میں. تو ہاتھی والوں کے ساتھ تیرے رب نے کیا کیا. یہ ایک قصہ ہے طویل جو سیرت کی کتابوں میں لکھا ہے کہ ابرہا ایک حبشی تھا. ہسٹری میں ہے یمن پہ کچھ عرصہ حبشیوں کا قبضہ رہا ہے اور ان کا وہ عیسائی مذہب پہ زیادہ طور تھا. حبشہ میں عیسائیت تھی. تو ابرہا ایک گورنر تھا یمن کا. یمن اور حبشہ کے درمیان تھوڑا سا سمندر ہی ہے بحر قلزم ریڈ سی. وہ آئے تھے ان پر انہوں نے قبضہ کر لیا تھا اور پھر یہ ابرہا گورنر بنا ہوا تھا ان دنوں. اور اس نے وہاں کوئی چرچ بنایا تھا کنیسا اور چاہتا تھا کہ مکے والوں کو ادھر سے چھوڑ کر حج سے عربوں کو کہا جائے کہ اس کی زیارت کرو. بہرحال وہ قصہ ہے. پھر وہ کسی آدمی نے اس کو خراب کر دیا اور اسے اور غصہ آیا تو یہ ایک فوج لے کر مکہ پر اس نے حملہ کیا تھا. اور ابھی مکہ مکرمہ سے مشرق کی طرف طائف کی طرف جائیں تو اس زمانے میں نہیں معلوم کہ یہ آیا ان پہاڑیوں سے چڑھا تھا. کیونکہ طائف سے مکہ کی طرف جائیں دو راستے ہیں. ایک تو سیدھا پہاڑ پر سے جانا پڑتا ہے بڑا سخت اس زمانے میں تو اور بھی سخت ہوگا. आज तो खैर सड़क है, बसें भी उस पर चलती हैं, बड़ी चौड़ी सड़क है, लेकिन खासी चढ़ाई पेचीदा है। और एक ये है कि इधर ताइफ से यूं आगे शुमाल को चले जाते हैं, फिर आगे नस्बतन वो पहाड़ी इलाका ख़त्म हो जाता है, दरमियान में मैदानी सा है, वो चक्कर का रास्ता है। यानी मक्का से यूं समझिए कि एक रास्ता यूं आता है और एक सीधा यूं है पहाड़ से। ये नहीं मालूम कि वो जो रास्ता सीधा आता है ना पहाड़ की तरफ, वही अरफात से गुजरता है जहाँ हज के लिए इकट्ठे होते हैं। अरफात यानी मक्के की तरफ से चलें तो पहले आएगा मीना, मीना से आगे मुज़दलिफ़ा, मुज़दलिफ़ा से आगे अरफात, फिर अरफात से आगे रास्ता को मेरे ख्याल में 70 मील है या 60 मील है, बस किलो है 64 या 70 इतने ही हैं ताइफ तक। तो ये ताइफ तक तो आया पीछे से, आगे हमें नहीं मालूम इसने कैसे रास्ता तय किया था, लेकिन अरफात से ज़रा ही आगे गए थे तो फिर इन पर वो आफत आई, वो परिंदों की जिसमें का इसमें सूरत में जिक्र है कि परिंदे आए उन पर कोई दाने फेंके और वो बस उनके बदन गलने शुरू हो गए। इस पर फिर लोगों ने बहुत सी बातें की हैं। ये वाक़या बिल्कुल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश से थोड़ा पहले का है और इसको सारे लोग जानते थे। मक्के के लोगों को मालूम था कि ये एक वाकई हैरत अंगेज बात हुई थी कि उनको कोई, वो तो मक्के से मकान छोड़ के पहाड़ों पर चले गए थे कि अब हम नहीं रोक सकते इसको, गिराता है काबे को तो गिराए, हम तो वो तो डिफेंस कर ही नहीं सकते थे। फिर जो ये वाकया हुआ कि उनकी फौज वो मुहसर से अभी मीना में भी नहीं पहुंचे थे कि वहीं ढेर हो गए समुंदर की तरफ से, वो सब लोग जो शाहिद थे वो कहते थे परिंदे आए थे और उनके चोचों में कोई चीज थी जो फेंकते थे। अब ये कि वो चीचक थी, हो सकता है कोई चीचक की जरासीम अल्लामी ने उन पर बरसा दी हो, वो ये भी किताबों में आता है कि उनमें चीचक फैल गई थी स्मॉल पॉक्स, और ये उससे पहले अरब में नहीं सुनी गई थी, और ऐसी स्मॉल पॉक्स थी कि बदन गलने शुरू हो गए थे। वैसे स्मॉल पॉक्स का मरीज आपने देखा हो वो भी वाकई गल ही जाता है बिल्कुल एक तरह से, कई मर जाते हैं, साथ बुखार भी होता है अंदरूनी तौर पर, और वैसे बच भी जाए तो सारे बदन तो खराब ही हो जाता है। तो ये वो वाकया है कि इसमें वो अबरहा भी फिर वापस वतन तक जाके यमन तक तो पहुंचा गिरते पड़ते, और बहुत सी उसकी फौज मारी गई और बड़े वो उसके हालात हैं इस तरह से। तो ये तफासील हैं किस्से में, उन असहाबुल फील का ये वाकया है जो हाथी ले, हाथी अरब में नहीं होता, अफ्रीका में होता है, और वो हबशा से आए थे, वहां से कोई हाथी दो चार लाए होंगे। इधर हमारे इंडिया में हाथी होते हैं, राजे महाराजे रखते थे, उसकी वजह यह है कि इंडिया के जंगलों में आसाम वगैरह में हाथी होता है, लंका में होता है, बर्मा में होता है, इधर पंजाब वगैरह में तो नहीं होता। अरब में हाथी नहीं होता था, अफ्रीका में आम है, तो हबशे के लोगों के पास होंगे और वो वहां से लाए होंगे। ये उस जमाने में एक शो भी समझी जाती थी, और दुश्मन के साथ मुमकिन है यहां भी कभी किसी जमाने में हाथी होता हो, क्योंकि राजा पोरस के हाथियों का वो कहते हैं कि उसी ने उनको मरवा दिया था, जेलम का राजा था, उसके पास हाथी कहाँ थे उस जमाने में, इधर होते हो कहीं या उसने कहीं से मंगवाए होंगे, फौज के लिए इस्तेमाल होते थे कि फौज के आगे हाथी रखते हैं तो वो बड़े खतरनाक होते थे, कुचल देते थे सबको, लेकिन अगर कहीं उनको भिदका दिया जाए और भागे पीछे तो अपनी ही फौज को कुचल देते थे। तो वो उस राजा पोरस के साथ यही मामला कहीं हुआ था, उसी से फिर हमारे यहाँ एक मुहावरा है पोरस के हाथी कि जो अपने सफ़ों को ही कुचल दे, तो उसको इस फौजी पर्पजेज के लिए इस्तेमाल करते थे। तो ये भी एक अपने साथ हाथी भी, एक हाथी शायद कहते हैं, कुछ ज़्यादा हाथी तो नहीं लाया था, कुरान ने भी अलफील ही कहा है, बल्कि उस हाथी का नाम था कोई महमूद वगैरह, और वो लाया, और जैसा कि किताबों में आता है कि वो बैठ गया आगे चला ही नहीं, वो वादी है एक मुहसर, अगर हम जो लोग हज पे जाते हैं तो अरफात की तरफ जाते हुए या अरफात से वापस आते हुए वो वादी रास्ते में पड़ती है, पानी का एक रास्ता है वादी उसे कहते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इससे तेज़ी से निकल गया करो, वो मकजूबों की जगह है जहाँ उन लोगों पर वो अजाब आया था। वो गोया कि मीना तक ही नहीं पहुँच सके, मक्का बिल्कुल 5-10 मील के फासले पर रह गया था, वहाँ तबाह हो गए सारे, फिर वापस गए। तो उनके वाक़े की तरफ है, फिर हमारे यहाँ जो मौजों के मुनकर हैं उन्होंने इसकी मुख्तलिफ तावीलें की हैं, या आप इसलाई साहब का पढ़े, उन्होंने भी अजीब व गरीब इसकी बातें की हैं सारा कुछ। हम समझते हैं कि ये वाकया कोई ऐसा नहीं है कि पुरानी कहानी हो, इस वाकया को आंखों से देखने वाले लोग मौजूद थे और उन्होंने उसी तरह बयान किया है कि जिस समंदर की तरफ से परिंदे आए थे और उन परिंदों में, हो सकता है कि अल्लाह ने उन परिंदों के ये जो है कि वो उनके कोई चोंच से पत्थर फेंकते थे और जिस आदमी पे गिरता था वो बदन से पार निकल जाता था जैसे कोई 303 की गोली जा रही हो, ये तो अल्लाह बेहतर जानता है। लेकिन हो सकता है कि वो बातें दोनों दुरुस्त हो, कि वो कोई ऐसे जरासीम लाए हो कि उनके अंदर बीमारी फैल गई हो और फिर इस काबिल ही ना रहे हो कि आगे चले, सारे गल मर गए कोई वापस पहुंचे। उसका वाकया है, ये असहाबुल फील वाला मशहूर इतना वाकया है कि इसको आमुल फील कहते थे। अरबों का कोई कैलेंडर नहीं था, ये जैसे अब आपका चलता है ना हिजरी कैलेंडर, और ईसाइयों का है मिलाद मसीह से, और इस तरह से हिंदुओं का बिक्रमी है समत, तो मुख्तलिफ कैलेंडर हैं। पारसियों का अपना है, इसराइली तो गिनते हैं आदम अलैहिस्सलाम से, उनका 7,000 जा रहा है, यानी आदम को हुए गुआ के 7,000 साल ही हुए हैं। वो कहते हैं आदम जब आया तो उससे हमारा सन शुरू होता है, वल्लाह वालम। तो अरबों का कोई कैलेंडर नहीं था, वो किसी मशहूर जंग वगैरह और उससे याद करते थे। कम पढ़े लिखे लोगों में यही होता है कि कोई अहम वाकया, मुझे याद है कि वालदा कहा करती थी कि तू झोले वाले साल पैदा हुआ, झोले वाला साल। अब हमारे यहां ये कहते हैं झोला, मैंने बड़ी सख्त वबा। ये 1919 में वर्ल्ड वार फर्स्ट के बाद एक बड़ा यूनिवर्सल आलमगीर वर्ल्ड वाइड इन्फ्लुएंजा फैला था। अब तो इन्फ्लुएंजे के इलाज आ गए हैं, वो इतना मोहलिक था कि बस तारीख में यूरोप में एशिया में हिंदुस्तान में हर जगह के बड़े आदमी मरे थे। हमारे गांव वाले कहते हैं कि एक को दफन करके आते थे, गांव में पहुंचते थे तो दो और मर चुके होते थे, सुबह शाम मैयतों को ही ढोने का काम रह गया था। तो वो वालदा कहती थी कि तू उस साल पैदा हुआ था, वो अब उससे मेरी पैदाइश 1920 मास्टरों ने स्कूल वालों ने लिख दी, हो सकता है कि दुरुस्त हो क्योंकि वो 1920 या 1919 का ही वाकया है वो। तो लोगों में कैलेंडर नहीं होते थे, किसी अहम वाकया से कहते थे फलां साल, वो 15-20 साल तो याद रहते। अब मेरे ख्याल में वो जो झोले वाला साल है सन 20, 10-20 साल तो लोगों ने याद रखा, अब कोई नहीं गिनता उसे, अब 70 साल हो गए, अब कौन याद रखे। तो बस उनका कैलेंडर 15-20 साल चलता था, आगे तो फिर ठोस हो जाता था, कोई और वाकया आ गया फिर उससे गिनने शुरू कर दिए। इस तरह अब मसलन कोई दरिया का सैलाब आया उसके बाद हमारे उससे फिर शुरू किया जी फलां साल की बात है। तो अरब लोग इसको आमुल फील कहते थे। आपने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश के सिलसिले में पढ़ा होगा, यानी इतना आम वाकया था कि उन्होंने वो हाथी वाला साल जिस साल ये वाकया हुआ था। और बाज किताबों में तो ये भी लिखा है कि इस फील का अरबों पर इतना असर हुआ था मक्के वालों पर कि कुछ अरसा वो अपने बुतों को भूल गए थे, कहते थे रब भी है अल्लाह ही है, उसने किया है जो कुछ किया है सब कुछ उसके हाथ में। फिर जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि कमबख्तों ये बुत क्या रखे हैं, तो फिर अकड़ गए कि अब हमें दाता दरबार जाने से रोकते क्यों। ये तो बाद में है, वरना किताबों में लिखा है कि कुछ अरसा तो उनपे इस वाकया का इतना असर हुआ था कि करीबन मुवहद हो गए थे, कहते थे ये हमारे बुतों का कमाल नहीं। किसी ने यह नहीं कहा कि ये तो जी हुबल ने रोक दिए, कहते थे रब ने ही रोका है उनको कि वो काबा गिराने आए थे और खत्म हुए। ऐसे होता तो उन लोगों के वाकया की तरफ इशारा है कि तूने देखा साबिल फील से तेरे रब ने क्या किया। अलम यजअल कैदहुम फी तज़लील, क्या नहीं बनाया उनके मकर को। अलम यजअल, क्या उसने ना बना दिया। यजअल के दो मफूल होते हैं, एक तो है कैदहुम उनका मकर, दूसरे मफूल की जगह ले रहा है जार मजरूर फी तज़लील। दल्लाला युदल्लिलु तद्लीलन, देखो वर्ब होता है दल्ला युदल्लिलु गुमराह होना, अवल्ला युदल्लिलु गुमराह करना, और वल्ला ला युदल्लिलु इसके मैंने जाया करना। वैसे कुरान में आता है वल्ला आमालुहुम, उनके अमल जाया हो गए, गुम हो गए जाया हो गए। दल्ला अनहुम मा कानू यफ्तरून, वो कई गायब ही हो गए जो झूठ घड़ते थे अल्लाह के खिलाफ साथ बुतों के। तो उससे बाबे तफ़ईल में आएगा वल्लाला यो वल्लेलो तदलीलन, जाया करना। एक शायर हुआ है जिसके कुछ शेर आपके कोर्स में है मेरे ख्याल में, इमरुल कैस के, इमरुल कैस के वो किफा नब के मिन जिक्रा हबीब मंजिली है ना, वो पहला आपके उनमें। ये एक शहजादा था और बस शराबी कबाबी शिकार खेलना और ऐसे हो गया था। फिर उसका नतीजा ये निकला कि ये अपने बाप की हुकूमत खो बैठा था। फिर गया था शाह रूम के पास मदद लेने और उस सिलसिले में वहाँ उसको जहर दिया गया, मारा गया। तो इसको कहते हैं अल मलिकुद्दलील, दलील भी शायद है उसके माने उसके दलील कि यही है कि वो बादशाह जिसने अपनी हुकूमत ज़ाय कर दी, तो इन मानों में वो अल मलिकुद्दलील कहलाता है। तो यहाँ तदलील के मैंने हैं ज़ाय कर देना, मिटा देना। क्या उनके मकर को मिटा देने में ना डाल दिया, यानी गोया के इबारत है अलम यजअल कैदहुम मुदललन, दललला युदलिस, अगर हम मफूल बनाएं तो नसब यूं आएगी। क्या उसने ना कर दिया उनकी तदबीर को जाय, फी तदलील ज़िया में, हिलाकत में, खराब बर्बादी में। बोलिए,
क्या उनकी तदबीर को
सरता पा गलत देखिए, फी का तर्जमा नहीं किया, फी तदलील सिरे से पांव तक सारी गलत, गुम, बर्बाद, बर्बादी माना था। हाँ जी,
क्या ना कर दिया मकर उनका
बीच गुमराही, तदलील का मैंने गुमराही नहीं होता, तबाही होता है, वो तो वलालत है जिसके मैंने गुमराही है, उसी से बाब तफ़ईल बने, दल्लला युदल्लले, तो इसके मैंने तबाह करना। उन्होंने क्या किया,
क्या नहीं कर दिया उनका दाव गलत,
गलत, चलिए गलत और तबाह के मैंने तकरीबन एक ही।
क्या अल्लाह ने उनकी तदबीर को वर्दी में मिला के उनके दाव को नाकाम नहीं बना दिया,
मिट्टी में मिलाकर
उनके दाव को नाकाम नहीं बना दिया।
अच्छा, ये लफ्ज असल में नाकाम बना दिया तदलील का तर्जमा है, और मिट्टी में मिलाकर वो वजाहती तर्जमा किया है। इन्होंने क्या किया,
ट्रेचरस
तो कैद का तर्जमा किया है ना,
गो
एस्ट्रे, वो फिर उन्होंने टू गो एस्ट्रे गुमराही के मानों में ले लिया, और असल मैंने तबाही कहा है। तो उनके मकर को उन्होंने भी ये किया है गलत, असल मैंने तदलील का है जाय कर देना, उनकी तदबीर को जाय कर दिया, बर्बाद कर दिया, गलत कर दिया, यानी ना कामयाब हुई, अपसेट कर दिया, दाव को गलत कर दिया, यानी जो उन्होंने प्लानिंग की थी अपसेट कर दी, सारे उनका प्लान ही अपसेट हो गया। वह अरसला अलैहिम तैरन नबाबीन, और भेजे उन पर परिंदे झुंड के झुंड। देखिए, अरसला भेजे, अलैहिम उन पर, अरसला अलैहिम, और अरसला का असल मफूल है वह अरसला तैरन अबाबीला अलैहिम, मफूल तो ये होगा ना, और भेजे तैरे अबाबील उन पर। तैर के लफ्ज को समझिए कि तैर का लफ्ज इसमें जिन्स है, और पूरे परिंदों पे बोला जाता है। एक परिंदों को तैर कहते हैं, ये जो उड़ने वाले परिंदे हैं ना, वैसे तो कहते हम मसलन कहेंगे कि मैंने रहे तो तायरन अलशा जा रहे थे, मैंने एक दरख्त पर परिंदे, तैरन नहीं कहेंगे, तैरन तो होगा बहुत से परिंदे या सारे परिंदे, इसमें जिन्स है। तो भेजे और नकरा कर दिया है, अब तैर नहीं कहा, इसका मतलब यह कि बहुत से परिंदे थे, इसमें बहुत से की सेंस भी आ गई है और नकरा भी हो गया, तो बहुत से भी नकरा हो जाता है ना। सारी जेंस परिंदों की नहीं भेजी कि जिसे परिंदा कहते हैं वो उन पे भेज दिया हो, ये होता तो होता अरसल न तैरा, अब है तैरन, नकरा भी कर दिया और जमा की वो सेंस भी है बहुत से परिंदे। और फिर आगे लफ्ज है अबाबीन, इस लफ्ज के माने मुख्तलिफ किए गए, बाज कहते हैं इसका कोई वाहिद है ही नहीं, बाज कहते हैं इसका वाहिद उबूल है और उसकी अबाबील जमा बनाई गई है, लेकिन अरबी में फिर बाज और लफ्ज है अबाबीदा शमातीता और इस तरह, वो कहते हैं कि इनकी कोई वाहिद नहीं होती, यूं ही ढेरों के ढेर, झुंड के झुंड, ग्रो के ग्रो, ऐसा कहना हो तो लफ्ज इस्तेमाल होता है अबाबीला। अबाबीला के लफ्जी मैना है, ये गैर मुनसरिफ लफ्ज है अबाबीलो, और अबाबीला तैरन की सिफत है, हाल नहीं है, हाल तब बनता अगर ये होता अरसलना अलैहिमुत्तैरा अबाबीला, उधर मारफा कर दें उधर नकरा कर दें, परिंदे भेजे इस हालत में कि वो अबाबील थे, अब ये सिफत है। अबाबील परिंदे भेजे, यानी झुंड के झुंड परिंदों के, तैरुन अबाबील लो, वो परिंदे जो झुंड के झुंड हों। और ये अबाबील एक परिंदा हमारे यहां रात को उड़ता है, और बाज कहते हैं कि वो है, वो गलत है, उसके यहां हमारे जुबान में अबाबील ही कह देते हैं, वो अमूमन शाम को बाज दफा नजर आता है, छोटा सा परिंदा होता है, और वो भी झुंड के झुंड ही चलता है, वो अकेला अकेला नहीं चलता, हजारों सैकड़ों के हिसाब से इकट्ठे ही उड़ते हैं। बाज ने शायद इस वजह से ये ले लिया। तो अबाबील का मैंने झुंड के झुंड परिंदों के, क्या ना भेजे उन पर झुंड के परिंदे जो झुंड के झुंड थे, यूं सिफत से तर्जमा करेंगे, गोल गोल कर लिया है, लाफी ला यज़ूकुन फिया गोल, गोल के मैंने वैसे भूत के भी होते हैं, अच्छा
गोल के गोल परिंदे भेजे,
गोल के गोल, ये अबाबील का तर्जमा एक,
और भेजे ऊपर उनके परिंद जानवर जमात जमात,
जो
जमात जमात
जमात जमात, इसमें एक रिपीटिशन का तसव्वुर है, अबाबील झुंड के झुंड, जमात के जमात, ग्रुप के ग्रुप, टोलियां की टोलियां, यानी बहुत सी टोलियां। हाँ जी बोलो, टुकड़ियां टुकड़ियां, वो भी टुकड़ियां भी वही आता है, झुंड भी वही आता है, ग्रोह भी वही आता है, झुंड परिंदों के झुंड ही कहलाते हैं अमूमन। अच्छा ये भी एक हर जुबान में लफ्ज होते हैं ना, जैसे अंग्रेजी में कहते हैं तो क्या होता है वो फ्लॉक ऑफ शीप और परिंदों का बंडल, और वो इस तरह से मुख्तलिफ लफ्ज होते हैं, तो परिंदों के लिए कोई और खास लफ्ज ही होगा। इन्होंने क्या किया भला, फ्लाइट्स फ्लाइट्स, यानी वो जो बहुत से उड़ते हुए आ रहे हो, इन्होंने क्या किया है, झुंड झुंड टुकड़ियां ग्रोह, सब एक ही मफहूम है कि परिंदे भेजे जो बेशुमार थे और आ रहे थे झुंड के झुंड टुकड़ियों की शक्ल में, तरमीहिम बेहजारत मिन सिज्जील, ये तरमीहिम से या तो हाल बना ले, क्योंकि मुजारे से हाल भी होता है और सिफत भी हो सकती है, वैसे ये सिफत ज्यादा बेहतर है, इसलिए कि हाल अमूमन मार्फे के बाद आता है, नकरा होकर हाल आए या मुजारे आए। मसलन आप कहेंगे रईतु रजुला यक्तुबो, ये तो हाल हो सकता, मैंने आदमी को लिखते देखा, और अगर मैं कहूं ना रईतु रजुला यक्तुबो, इसका मायना होता है मैंने उस आदमी को देखा जो लिख रहा था, सिफत हो जाती है, ये पहले आ चुका है, आपके इम्तिहान में भी एक दफा ऐसी चीज दी थी, इसको नोट कीजिएगा कि मार्फे के साथ ये हो सकता है, अगर होता अरसलना अलैहिमुत्तैरा फिर ये होता हाल, इस हालत में कि वो उनको मारते थे। अब तर्जमा सिफत से होगा, परिंदे भेजे झुंड के झुंड जो उन पर मारते थे, अब जो से तर्जमा होगा, इस हालत में कि वो मारते थे नहीं तर्जमा करेंगे, तरमी रमा यरमी फेंकना मारना, पत्थर तीर वगैरह कोई चीज जो है दूर से, रमा के मैंने होते हैं दूर से मारना, मिसाइल की तरह, मिसाइल का भी होता तो यही है ना, यहां से आप पत्थर मारते हैं वहां फेंकते हैं, मिसाइल 10 मील चला जाएगा, वो उसूल तो एक है ना प्रोजेक्टाइल के साथ जाना, यहां से आप पत्थर मारते हैं ऊपर जाता है फिर निशाने पे लगता है, इसको कहते हैं रमा यरमी, तीर के लिए ये लफ्ज इस्तेमाल होता है, पत्थर के लिए। तरमीहिम उनको मारती थी निशाना बनाती थी, तरमीम मुअन्नस का सीगा तैर चुके जमाया इसलिए, वरना यरमीहिम होना चाहिए था, तरमीहिम वो मारती थी वो जो चिड़ियां वगैरह थी या जो कुछ भी थी, बेहिजारत रमा बे मारना, ये अरबी के मुअल्लिम में तुमने कोई 9वीं सद में पढ़ा था ये मशक में, रमल कल्ब बिल हजर, हाँ जी पढ़ा था, हाँ जी तो पत्थर मारा कुत्ते को, रमल कल्ब बिल हजर, यू नहीं कहते रमल हजर इलाल कल्ब, याद रखिए वो जो चीज मारी जाए उस पर बे लगता है, तरमी हिम मफूल तो है वो कि उनको मारते थे, बेहजारत पत्थरों से, अब उर्दू में आप तर्जमा करते करेंगे उनको पत्थर मारते थे, यही होगा ना, हजारा हजार उनकी जमा है और नकरा है, हजारत मिन सिज्जील ऐसे पत्थर जो के सिज्जील में से थे, नकरा के साथ जाते आप कहते हैं खातम मिनल फिजत, हजारत मिन सिज्जील, सिज्जील के पत्थरों कुछ पत्थरों से उनको मारते थे, यानी उनके हाथ में वो पत्थर थे जो सिज्जील के थे, ये मिन सिज्जील उसकी बनावट के सिलसिले में है। सिज्जील के मैंने सख्त पत्थर के होते हैं। असल माना इसका जो सिज्जील का है ये फारसी लफ्ज है संगगिल। संगगिल का माना है मिट्टी का पत्थर। गिल मैंने मिट्टी, संग मैंने पत्थर, और संगगिल से अरबी बना है सिज्जील। उसके माना होते हैं ये किले में जाए वहां आपको इब्तदाई तोपों के और बंदूकों की वो गोलियां नजर आएंगी, वो मिट्टी के गोलियां बना के उनको भट्टियों में गर्म कर लेते तो साफ जाहिर है वो तो पत्थर बन जाता है। जैसे बर्तन पकाते हैं गोलियां, फिर वो तो अगर किसी को लगे तो फिर फना कर देती थी। तो वो थे संगगिल के पत्थर, यानी ऐसे पत्थर जो जिनकी सख्ती का ये आलम था गोया के वो संगगिल है, तो वो उन पे बरसा सिज्जील। अब देखिए तर्जमा,
जो हम लोगों पर कंकर की पत्थरियां फेंकते,
कंकर की पत्थरियां, कंकर की क्या खग्गर की,
कंकर
सिज्जील अगर खंगर हो ना कि जो ये जैसे खंगर ईंट होती है ना तो वो बहुत ज्यादा सख्त हो जाती है, उसको तो मिस्त्री तोड़ भी नहीं सकता। खंगर वाला मायना सिज्जील का ठीक है कि मिट्टी जम के पत्थर तोड़ना आसान होता है और वो खंगर ईंट को तोड़ना मुश्किल होता है। तो वो खंगर वाली बात इसका तर्जमे में सिज्जील, खंगर के पत्थर, यानी ऐसे पत्थर जो खंगर जैसे थे।
खंगर नहीं कंकर,
और कंकर इन्होंने यूं ही लिख दिया, खंगर ज्यादा लफ्ज बेहतर है। हाँ सुनो तो सुनो ना, खंगर असल प्योर लफ्ज जो सिज्जील का सही तर्जमा है वो खंगर है, खंगर की पत्थरियां, यानी वो बहुत सख्त थी। हाँ जी, ये सादा तर्जमा है पक्की हुई मिट्टी, लेकिन वो जो खंगर वाली बात है ना उसमें जो सख्ती का तसव्वुर है। तो मैंने यहां अपने मकान की चार दीवारी बनाई शुरू में, तो वो मकान आबादी नहीं थी, गुजरों की भैंसे वगैरह उधर फिरती थी आम, और भैंसों को आदत होती है जिस दीवार के साथ जाए फिर वो जो अपने आप को खारिश उनको होती है ना। अब भैंस अगर वो चार इंच का पर्दा बना हुआ था सारा तो वो तो गिरा देते, तो मैंने उसमें सारे बाहर की तरफ खंगर ईंट लगवा दी। अब वो भैंसे उसके करीब नहीं आती थी क्योंकि वो खंगर बाहर निकला हुआ था, जो उसके साथ खारिश खुजलाती थी वो उड़ जाती थी खाल सारी। तो ये खंगर ऐसी बुरी चीज है, तो इसलिए वो खंगर की किस्म के उनको पर पत्थर बरसा। फजअलहुम काअस्फिन माकूल, चलिए तो खत्म कर लें। बस उनको बना दिया, उन्होंने क्या किया, खंगर ही किया ना। हाँ या आला हम उनको बना दिया, हम की जमीर असाबुल फील के लिए है, परिंदों के लिए नहीं है। अब फजा आला का फायल अल्लाह ताला है, मारने के फायल तर्मी के परिंदे हैं, परिंदों ने मारा उनको, लेकिन फजा आला हम बना अल्लाह ने उनको दिया, कर दिया। काश माकूल, अश्फ के मायने होते हैं कोई किसी पौधे के जो खुश्क तिनके वगैरह हो उसको असफुन कहते हैं। असफा या असफो रीहन आसफा, बड़ी सख्त हवा आंधी जो तोड़ फोड़ दे, तो उसमें अस मैंने फिर तूड़ी भी हो सकता है, अगर गंदम की ले तो तूड़ी का असफिन, और तूड़ी की तरह कर दिया, भूसे की मानंद कर दिया, वैसे उसको अरबी में तिबनुन कहते हैं, जो खास तूड़ी है उसके लिए तिबनुन है। अश्व की एक सूरत तिबनुन है, वैसे कोई किसी दरख्त के जो चूरा चूरा हुए पड़े हो पत्ते और लकड़ियां वो अश्व होती हैं। माकूल अकल याकलों से सब मफूल है, खाया हुआ। अश्विम माकूल, ये असल में तो था फजाला हुम, हुम पहला मफूल और दूसरी इबारत थी फजाला हुम अश्वम माकूलन, यूं था ना नसब में, उसको पे काफ जबर का लग गया, सिफत मौसूफ तो था ही। मानिंद खाए हुए भूसे के, खाए हुए भूसे के वो तो पेट में चला जाता है, आप समझ सकते हैं कि खाया हुआ भूसा क्यों कर दिया, बोलो फिर तुम्हें समझाएंगे।
तो अल्लाह ताला ने उनको खाए हुए भूसा की तरह,
खाए हुए भूसे की तरह कर दिया। जरा आगे चलिए। ओहो हाँ जी, बस क्या करें, बोली 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 जल्दी कीजिए, जल्दी भुस्काया हुआ।
और
सुनो तो,
like an empty field of stalks and straw that has been eaten up.
Straw that has been eaten up. देखिए, खाए हुए को आप नहीं समझ सकेंगे जब तक आपने जानवर ना रखे हो। खाया हुआ तो वो चला गया, उसमें कौन सी तबाही की बात है। देखिए नहीं, इसको हमारे यहां कहते हैं जुगाली, नहीं उगाली करना, बल्कि ये बाज बैलों में ये होता है कि वो खाते हैं, या जानवरों में देखा हमने कि खाते हुए उनके या होंठ दांत नहीं काम करते या कुछ, तो हमारे यहां पंजाबी में उसे कहते हैं उगीले करना। वो खा के जब वो जरा बारीक हो जाता है तो फेंक देते हैं, गन्ने हो, टन तूड़ी हो या कुछ, वो बिल्कुल चबाई हुई चीज होती है। यहां जो है ना, खाया हुआ नहीं, अगर चबाया हुआ करे ना तर्जमा, वो ज्यादा बेहतर है कि उनको कर दिया चबा के फेंके हुए तूड़ी की तरह, कि जिसको मुंह में चबा चबा के बाहर निकाल फेंका जाए तो वो तो पहले ही तूड़ी होती है, तो फिर वो और हो जाता है। हमने गन्ने के जिस तरह देखा है जानवरों को, बैलों को, कि वो उगीले करते थे और बिल्कुल वो चबा चबा के फेंक देते हैं, तो वो मायना है असल में इसका। सदक अल्लाह अल अजीम।
لإيلاف قريش إيلافهم رحلة الشتاء والصيف فليعبدوا رب هذا البيت الذي يطعمهم من جوع وآمنهم من خوف. صدق الله العظيم. سورة شروع ہوتی ہے، دیکھیے سورة قريش ہے، القريش لکھنے غلط ہوتا ہے، قبیلے کا نام قريش تھا، القريش نہیں تھا. لإيلاف قريش مومن کے لیے کی خاطر، ایلاف وہ تو عام عربی میں لینگویج لا سے لکھا ہوا ہوگا، یہ مصدر ہے باب افعال کا، اصل کیا ہوگا، مادہ کیا ہے، الف لام فو الف الف باب افعال میں ہوا تو کیا بنا، اعلف وہ بنے گا اعلف، یونف اسی طرح پڑا ہوا ہوگا، یونف کر لے لیکن اعلف ضرور کھینچا ہوا ہوگا، پھر مصدر کیا بنے گا، ایلاف وہ تو پڑا ہوا ہوگا، ایلاف کیونکہ کے ساتھ ہم ضرور واؤ یہ بدلتا ہے، اعلی سمجھے سے ای لاسن کا میں نے جان تو کتاب میں تم نے پڑھا تو تھا، ہاں ان سب بلانا محبت پیدا کرنا، ان سب تمہیں ان کا استعمال ہوتا، اور یہ اب عربی کے معلم نے تمہاری یہ گردان لکھی تھی، اعلی سا اور اعلی سا اور سارے استعلا سا اللہ سا، اب گردن کو کچھ بھی یاد نہیں ہے، حالانکہ اس کا پورا نقشہ بنا ہوا تمہارا عربی کا معلم نے اسی الف لام فی مادے کا، اور میں نے لکھے ہوئے سارے نہیں ہوا ہے، تو الفاظ میں نے ان سب پیدا کرنا، ان سب بلانا، میں الفاظ قریش قریش کی کو کا کے سے ترجمہ ہوگا کیونکہ مضاف ہے، قریش کا الفت دلانے کے لیے، پھر ترجمہ کریں گے قریش کو الفت دلانے کے لیے، قریش کو الفت دلانے کے لیے، ان میں الفت پیدا کرنے کے لیے، یا ان کے دل میں شوق اور محبت پیدا کرنے کے لیے بھی ہو سکتا ہے ترجمہ، اصل معنی تو ہوتا ہے ان کے دل کو مائل کرنے کے لیے، خیر شوق اور الفت پیدا کرنے بھی ہو سکتا تھا، انہوں نے دیکھی انہوں نے کیا کیا تھا، الفت دلانے قریش کے، اس واسطے کے
مانوس رکھا قریش،
مانوس رکھنا اصل تو مصدر ہے، قریش کو مانوس رکھنے کے لیے، اس کا ترجمہ یوں بھی، اس لیے کہ میں نے اس رکھا ہوا الفت دلائی قریش کو، انہوں نے کیا کیا،
قریش کو سفر میں الفت کا سہارا دیا،
دیا وہاں دیا تو نہیں ہے
سفر میں،
قریش کو سہارا دینے کے لیے سفر میں آگے سفر کا ذکر ہو رہا ہے وضاحت کے لیے, یہاں سفر کا کوئی لفظ نہیں ہے. خوگر میں نے کچھ اور نیٹ میں اردو ہوتا ہے, خوگر خوگر میں نے ہوتا ہے آدمی ہونا, کسی شے کی عادت ہو جانا, خوگر اردو میں استعمال ہوتا ہے, خوب میں عادت ہوتا ہے. قریش کو خوگر کرنے کے لیے ہو گئے ہیں. اب دیکھیے ہو گئے ہیں یعنی قریش کے خوگر ہونے کی وجہ سے, اصل تو مصدر ہے کیونکہ لے کا معنی کی وجہ سے کر سکتے ہیں, جیسے آپ کہتے ہیں لہذا, اس وجہ سے ہم استعمال ہوتا ہے نا لہذا, تو لہذا کے وجہ یہ لانگے لے کا معنی ہو سکتا کی وجہ سے, اور کے لیے بھی ہو سکتا ہے, یعنی قریش کو الفت دینے کی خاطر یہ کام کیا, یا قریش اس بات کے چونکہ خوبر ہے اس لیے یہ کام کیا ہونے کی بنا پر. تو یہ بات آگے ہے, ای لا سے ہن ذرا اس کا ترجمہ کر لوں پھر بات کریں گے. ای لا سے ہن ان کا خوبر کرنا, آلا سیوں سے ای لا سر مانوس کرنا, خوبر بنانا یہ اسی کا بدل ہے پہلے الاف کا, ان کے الاف کے لیے یعنی ان کا الاف کس چیز کا, رحلت الشتاء والصیف, یعنی ان کا مانوس ہونا کرنا ہن تو وہ. اب یہ رحلت الشتاء والصیف ہے, رحلت کو نصب کس وجہ سے ہوئی ہے, الاف مصدر میں نصب دی ہے, الاف کا ہے مصدر, جیسے آپ نے پڑھا تھا اطعام یتیم ذا مثل مصدر میں تام نصب, تو ایلاف میں نصب دی رہے رولت کو. یہ ایلاف ہند ہے وہ تو فاعل ہے ضمیر مضاف ہو کے آ گئی ہے, ان کا مانوس کرنا, ان کو مانوس کرنا کس سے, رحلت اور شفا و سیف سے, شفا اور سیف کی رحلت سے مانوس کرنے کے لیے, یوں بنا قریش کو مانوس کرنے کے لیے, ان کو رحلت اور شفا و سیف سے مانوس کرنے کے لیے, یہ کی وجہ سے ایلاف ہو گیا ہے پہلا, اور دوسرا جو بدل میں آیا وہ بھی جار میں آیا ہے, ایلاف ہند مان تو کوئی نہیں نا مانزل میں, وہ پہلے ایلاف کا بدل ہے اسی طرح جار میں آیا, تو پہلے میں تو کے لیے ہے نا واضح, وہ دوسرے کا بھی یہی مانا ہوگا, قریش کو مانوس کرنے کے لیے, ان کو مانوس کرنے کے لیے یعنی ان کو مانوس کرنے کے لیے رحلت الشتاء والصیف سے. اب رحلت میں نے سفر ہوتا ہے, رحلت میں نے سفر, الشتاء سنتے وہ مادہ سردی کے موسم کو کہتے ہیں, اور سیف شادی فی مادہ گرمی کے موسم کو کہتے ہیں, رحلت الشتاء والصیف سردیوں اور گرمیوں کا سفر, یوں بنا ترجمہ. قریش کو مانوس کرنے کے لیے یعنی ان کو سردیوں اور گرمیوں کے سفر سے مانوس کرنے کے لیے, یہ بنتا لفظی ترجمہ. اب کے لیے اگر ترجمہ کرو تو یہ اس عبارت کا کس سے تعلق ہے, مثال کہ یہ دھیری عبارت ہے جہار نکلی ورنہ نہ مبتدا نہ فعل نہ فاعل کچھ بھی نہیں, جملہ تو بنتا نظر نہیں آتا ہے, نام سے شروع ہوتا ہے جہار نکلی گا. قریش کو مانوس کرنے کے لیے, ان کو سردی اور گرمی کے سفر سے مانوس کرنے کے لیے کیا کیا, کس سے اس کا تعلق ہے کے لیے, پہلے ذرا ترجمہ کر لو پھر بات کریں گے.
مانوس رکھنا ان کو سفر سے جاڑے کے اور گرمی کے,
پہلا کیا ہے لوگ واسطے قریش
ہوں, اس واسطے کے مانوس رکھنا قریش کو, مانوس رکھنا ان کو سفر سے جاڑے کے اور گرمی,
یہ واضح نہیں ہے اس واسطے کے ان کو مانوس رکھا یعنی مانوس رکھا جاڑے, جاڑا تو خر سردیوں کا ترجمہ کر لیا, جاڑے اور گرمیوں کے سفر سے, ذرا اس کو لکھا
پچھلے
کا بتا سارا پڑھا,
قریش کو سفر میں اپنے خود کا سہارا دیا, ان کو جاڑے اور گرمی کے سفر میں بڑی سہولت حاصل رہی.
اب وہ سہارا دیا سہولت حاصل رہی اپنی طرف سے لگا ہوا ہے, अच्छा, उन्होंने क्या किया?
इसलिए कि मानूस कर दिया अल्लाह ने कुरैश को, मानूस करके उनको तजारती सफरों से सर्दियों में और गर्मियों में,
तजारती सफरों कश्मीर पर बनना, यहाँ सफर का कोई नाम रोला था ना, उसमें तजारती गैर तजारती का तो कोई नहीं मिला। तो चूंकि वो दरअसल उनके सफर तजारती होते थे, ये भी एक वजाहती तर्जमा कर दिया। अच्छा, और क्या है? घर बोले मानूस करके, हम तो मैंने कहा उनको मानूस करने के लिए। हाँ जी, फिर दोबारा मानूस का तर्जमा नहीं किया, एक दफा ही आ गया मैंने इलाज तो हुई है, वो ताकीद के लिए दोबारा आया। उन्होंने क्या किया? ये बहुत अच्छा तर्जमा लफ्जी है, कुरैश को उल्फत दिलाने के लिए, यानी उनको उल्फत दिलाने के लिए सर्दियों और गर्मियों के सफर की। तो दूसरा तो अगर इलासन ताकीद, अब मुर्गी मैंने बनता कुरैश को सर्दियों और गर्मियों के सफरों से उल्फत दिलाने और उस सफर को उनके लिए मानूस करने के लिए क्या हुआ कर के लिए, के लिए तो यार क्या तुक्का, कोई वर्ग नहीं कुरैश को सफर से मानूस करने के लिए। हमने सफर आसान कर दिया, कोई है? अगर किसी ने किया आसान कर दिया, सहारा दिया, तो ये मजाती तर्जमा, यहां तो कोई लफ्ज नहीं है, है ना? अब सवाल पैदा होता है, ये लफ्ज ले से क्यों शुरू होती है सूरत? ये तो मालूम होता है कि किसी पिछले फिक्रे से है या अगले फिक्रे से है, और यहां तो कोई बात नहीं, तो लंजर में से क्या आकाश हुआ सूरत का फला चीज के लिए। इसमें बाद में ये कहा कि ये उसी सूरत के साथ इसका ताल्लुक है कि हमने असहाबुल फील को तबाह किया क्रॉश को सर्द दिलाने के लिए, ताकि वो सर्दी गर्मी का सफर मज ऐसा करें। उनको ये पहले भी प्रिविलेज है कि अरबों में क्रॉश के काफिलों को कोई नहीं लूटता था। सर्दी गर्मियों का सफर से मुराद दिया हो कि ये लोग काबिल पेशा थे और ऊंटों के उनके काफिले चलते थे शुमाल और जनूब को, यमन जनूब की तरफ है, वहां ये गर्मियों में आते थे क्योंकि यमन ठंडा और पहाड़ी इलाका, तो गर्मियों में जरा उधर सफर कर लेते थे। जब सर्दियों में उधर करते थे क्योंकि यमन वैसे तो ठंडा इलाका, लेकिन है तो सबके इस्तेमाल की तरफ करीब, बारिशें तो ज्यादा होती है लेकिन निस्बतन गर्म जरूर है, और जब आती थी गर्मियों तो ये शाम की तरफ सफर करते थे, जो खत्ते इस्तवार लेकर खत्ते सरतान से भी दूर है, नारदन इलाके ठंडे होते हैं निस्बतन, तो इस तरह उनका सफर होता था कि गर्मियों में ये शाम की तरफ जाते थे क्योंकि नारदन इलाके ठंडे है, जब आती थी सर्दियों शिता तो फिर चले जाते थे जुनूब में यमन वगैरह की तरफ, यमन ही आखिरी आप थी, उधर जरा निस्बतन गर्मी होती है। ये लोगों के सफर तो यारब के होते तो उसकी तरफ इशारा है, लेकिन हिस्टोरिकल बात, तो उन सफरों से उनको मानूस रखने के लिए वो इन्होंने तर्जमा किया, ताकि वो आराम से सफर करते रहे और उनको सहारा मिलता रहे, सहूलत हासिल रहे, इसके लिए ये असहाबुल फील को तबाह किया ताकि वो अपने उम्र से सफर करते रहे। ये लामजेब ने पिछले, बल्कि बाद में कहा कि ये दोनों सूरतें एक ही सूरत
है, ये गलत है। नबी करीम बिस्मिल्लाह पढ़ी और रखी है तो ये सूरतें तो दो अलग अलग है। हाँ, पिछली सूरत के साथ ताल्लुक हो सकता है कि फजअलहुम कअस्फिन माकूल लइलाफ कुरैश, कि उनको हमने तबाह किया इनको सहारा देने के लिए ताकि ये अपने सफरों में मजे से रहे, मानूस रहे, उल्फत से करे। दूसरी बात यह कही गई है कि ये हमने किया अगले फिरफल या अबदू रब हाजल बैत से इसका ताल्लुक है कि अगर वो इन बातों से उल्फत नहीं पकड़ते तो फिर ये है कि उनको चाहिए कि रब इस घर के रब की इबादत करें। ये गोया के फिर फल या अबदू की सेंस यूं बनती है कि वो ताकि रब के घर की इबादत करें, लेकिन वो पहली सेंस ज्यादा बेहतर बनती है कि हमने ये असहाबुल फील की तबाही वाला वाक्या कुरैश के लिए एक सहारा बनाया تاکہ وہ اپنے مزے سے سفر کرتے رہے. اور فل یعبدو فے پھر جواب میں آئی ہے, اسی لیے پس چاہیے کہ وہ عبادت کرے, چونکہ ان کے ہم نے ان کو ایک سہولت دی ہے کہ ان کے قافلے کہیں چلے پھریں. قریش کے قافلوں کو کوئی نہیں چھیڑتا تھا کہ یہ خانہ کعبہ کے متولی ہے, ورنہ عرب میں ہر جگہ لوٹ مار ہوتی تھی, ان کے قافلوں کو کوئی نہیں چھیڑتا تھا. تو فل یعبدو یہ تھا, فل یعبدو پس اس الفت کی وجہ سے, یہ جو ان کو سہولت دی ہے سفروں کی اور ان پہ کوئی لوٹ مار نہیں ہوتی, تو انہیں چاہیے کہ وہ عبادت کریں. لیعبدو کی لام جازمہ ہے, لام امر ہے, فے لگنے سے وہ ساکن ہو جاتی ہے, تاکہ وہ عبادت کرے. رب حاضل بیت اس گھر کے رب کی, حاضل بیت یہ گھر, اس سے مراد خانہ کعبہ ہے. رب حاضل بیت اس گھر کے مالک کی, کیونکہ خانہ کعبہ اللہ تعالیٰ کی طرف منسوب ہے, اسے بیت اللہ کہتے ہیں. تو رب حاضل بیت اس گھر کا مالک, ویسے رب البیت عربی میں عام استعمال ہوتا ہے گھر کا مالک, ربت البیت گھر کی مالکن, یہ عربی میں استعمال ہوتا ہے. جب الرب یا رب العالمین تو پھر قرآن میں مجھ سے مراد اللہ تعالیٰ ہوتا ہے, ورنہ رب کا معنی مالک اور آقا اور حاکم ہوتا ہے. تو رب حاضل بیت اس گھر کا مالک جو ہے یعنی اللہ تعالیٰ, اس کی عبادت کرے, انہیں چاہیے کہ اسی کی عبادت کرے. الذی وہ رب جس نے کہ اطعمہم ان کو کھانا کھلایا, من جوعن بھوک کی وجہ سے, یہاں من میں نے سے نہیں کریں گے, من میں نے کی وجہ سے, بھوک کی وجہ سے کھانا کھلایا, یعنی ان کو بھوک لگتی ہے تو اس لیے کھانا کھلایا جاتا ہے. ہاں جی ہاں کیا نہیں, یہ تعلیلیہ ہوتا ہے نا, کی وجہ سے کے لیے, اس کو من تعلیلیہ بیانیہ نہیں ہے. تو ان کو بھوک کی یعنی من اجل جوعہم, یوں میں نہ کر لیں, تو ان کے بھوک کی بنا پر انہیں کھانا کھلایا اس نے, اطعام کی ضمیر فاعل رب کے لیے, وآمنہم اور ان کو امن دیا, یہ آمنہ افعال ہے, اور آمنہ یومنو ایمانن کا ایک معنی ہوتا ہے امن دینا. یاد رکھیے اگر اس کے ساتھ بے لگے تو آمنہ بے کا معنی ایمان لانا ہوتا ہے, لیکن اگر کہیں آمنہ ہو تو اس کا معنی اس نے اس کو امن دیا, اور اگر کہیں آمنہ بہی تو اس کا معنی ہوتا ہے وہ اس پر ایمان لایا. تو آمنہ ہم اس نے ان کو امن دیا, یہ آمنہ افعالہ ہے, من خوفن خوف کی وجہ سے, یعنی چونکہ وہ خوف میں رہتے ہیں تو اس سے انہیں امن دیا. اب مطلب یہ ہے کہ ان کی بھوک اور خوف دونوں کا بندوبست کر دیا, امن میں بھی رہتے ہیں اور بھوک کے بھی نہیں رہتے. اللہ تعالیٰ نے, ایک ہوتا ہے کہ کھانے کو بہت کچھ ملتا ہے لیکن ڈاکے زیادہ ہوتے ہیں, جناب شادی پہ جاتے ہوئے زیور بھی سارے اگلے لے جاتے ہیں. آج کل انہوں نے بڑے ظالموں نے اچھا طریقہ نکالا, شادیاں بہت ہو رہی ہیں اخباروں سے معلوم ہوتا ہے, تو عورتیں لدی پھندی نکلتی ہیں باہر, شو ہوتی ہے بڑی شادیوں پہ زیوروں کی, تو ڈاکوؤں نے بھی یہ سوچا ہے کہ چلو ان کو لوٹو. دو چار دنوں سے خبریں آ رہی ہیں. ہاں جی اچھی بات ہی ہے, یہ بری ہے بہرحال, سونے میں کوئی اللہ تعالیٰ نے کچھ ایسا ہی کیا. تو یہ صورت قریش کے سفر کی وجہ سے ان پہ اللہ نے اپنا احسان جتلایا ہے کہ دیکھو تم پر ہمارا یہ احسان ہوا کہ تمہاری بھوک اور خوف کا, یعنی لاڈ آرڈر بھی حل ہو گیا, روٹی کپڑا مکان بھی حل ہو گیا, دونوں ہو گئے نا, جو میں وہ اور خوف میں وہ, تو تمہیں تو رب کا شکر کرنا چاہیے. خانہ کعبہ کی بنا پر تمہیں یہ سہولتیں حاصل ہیں تو خانہ کعبہ کے رب کی عبادت کرو, پھر مشرک کیوں بنتے ہو, بتوں کو کیوں پوجتے ہو, یہ ہے مضمون. اور مولانا عبید اللہ سندھی اسی صورت کی تفسیر میں کہا کرتے تھے کہ یہ مولویوں کو کہا گیا اصل میں کہ کمبختو حلوے کھاتے ہو اللہ کے نام پر اور دین کے نام پر, پیٹ بھرتے ہو اور ڈکار بھی نہیں لیتے, دین کے لیے کوئی کام بھی کرے کیا کرو. ہاں جی ہاں, جس کی وجہ سے تمہارے پیٹ بھرتے ہیں اور تمہاری عزت بنی ہوئی ہے معاشرے میں کہ مولانا صاحب ہے, اس دین کے لیے کوئی کام بھی کرو. تو بہرحال اپنی اپنی سمجھ ہوتی ہے نا, پوائنٹ یعنی یہ مفہوم تو نکلتا ہے نا کہ قریش کو کہا گیا تو سارے لوگوں کے لیے کہ اللہ کے جن پر احسان ہو وہ اس احسان کا فرض تقاضا ہے کہ وہ اللہ کے ساتھ مخلص بھی ہو. اس سے اگلی صورت ہے الماعون.